آج جس موضوع پر گفتگو ہے اس کا بہت عرصے سے ارادہ تھا، وہ یہ کہ دیکھیے ہر شخص، ہر طالب علم، ہر دینی اور دنیاوی اعتبار سے ہر شخص یہ چاہتا ہے کہ وہ ترقی کرے، دنیا میں بھی ترقی کرے، آخرت کے اعتبار سے بھی ترقی کرے، روحانیت کے اعتبار سے بھی ترقی کرے، علم کے اندر بھی ترقی کرے. لیکن اس کے باوجود ہم دیکھتے ہیں کہ ہمارا ارادہ کمزور پڑ جاتا ہے، عزم ہمارا ٹوٹ جاتا ہے، اور ہمیں استقامت باقی نہیں رہ پاتی. اچھا، کچھ چیزیں تو ایسی ہیں کہ جو کہ ہمارے استقامت اور ارادے کو نقصان پہنچاتی، اور کچھ اعمال ایسے ہیں کہ جو ہماری استقامت اور ہمارے ارادے کو مضبوط بناتے. تو آج کے درس میں ہم سب سے پہلے استقامت اور ارادے کو نقصان پہنچانے والے اعمال کا تذکرہ کریں گے، کیونکہ مسئلہ یہ ہے کہ اگر آپ کو صرف اعمال بتائے گئے کہ اس سے استقامت انسان میں آتی ہے، اس ان طریقوں سے انسان کا ارادہ مضبوط ہوتا ہے، اور ان چیزوں سے اپنے آپ کو نہیں بچایا کہ جو کہ استقامت کو نقصان پہنچاتی ہیں، تو اس کے ایسے ہی معنی ہوں گے جیسے مثلاً آپ پانی کی ٹنکی اوپر موٹر چلا کے فل بھی کر رہی ہوں اور نیچے تمام نل کے کھلے ہوئے ہوں اور سارا پانی بہ بہ کے ڈرین ہو رہا، اس کا کوئی فائدہ نہیں ہوگا جب تک کہ ان اعمال سے اپنے آپ کو نہ بچایا جائے کہ جو کہ اس مضبوط ارادے کو نقصان پہنچاتے ہیں یا آپ کی استقامت کو متاثر کرتے ہیں. دیکھیے، اگر کوئی شخص، کوئی طالب علم ہو، دینی طالب علموں میں بھی یہ چیز نظر آتی کہ اپنی دینی تعلیم کو ادھورا چھوڑ کر راہ فرار اختیار کرتے ہیں. طالبات بھی ایسی ہیں، سب نہیں لیکن اچھی بڑی تعداد ان کی ایسی ہوتی ہے جو چند دن میں اس سے گھبرا جاتی ہیں، چند مہینوں میں گھبرا جاتی ہیں، یا ایک آدھ سال کے بعد ایک بڑی تعداد رخصت ہو جاتی. ایسا نہیں ہے کہ وہ علم دین سے گھبراتی ہیں یا کوئی اور بات، بلکہ ان میں وہ استقامت پیدا نہیں ہو پاتی. اچھا، یہی حال ہماری عبادات کا بھی. کتنا زیادہ آپ دیکھتی ہیں کہ نماز شب کا ہر شخص دلدادا ہے، اسے پتا ہے کہ نماز کتنی زیادہ فائدہ مند نماز ہے، کتنا زیادہ اس کا ثواب ہے، کتنے زیادہ اس کے فضائل ہیں، لیکن اس کے باوجود بھی، خواہش رکھنے کے باوجود بھی، کتنے کم افراد ایسے ہیں کہ جو نماز شب کی پابندی کر پاتے، استقامت نہیں آ پاتی. خواہش ہوتی ہے لیکن، اور کچھ ارادہ کرتے بھی ہیں لیکن عزم و ارادہ ٹوٹ جاتا ہے. اسی طرح سے ہم دیکھتے ہیں کہ عزم و ارادہ اگر نہ ہو تو نماز فجر کی پابندی نہیں ہو پاتی، یا بہت سارے افراد اول وقت نماز کی پابندی نہیں کر پاتے اور آخر وقت میں نماز پڑھتے ہیں، بھاگم بھاگ نماز پڑھتے ہیں. تو یہ ساری چیزیں جو آپ کو نظر آتی ہیں معاشرے کے اندر، یہ صرف اس وجہ سے کہ عزم و ارادہ ان کا مستحکم نہیں ہو پاتا. اب تو گویا لوگوں نے ایک سرنڈر کر دیا ہے، اس کے سامنے ہتھیار ڈال دی کہ کوئی ہم سے یہ چیزیں نہیں ہو پاتی. ہر ترقی اس لیے رک جاتی ہے کہ استقامت نہیں آ پاتی. تو لہٰذا ان تمام اعمال اور چیزوں کو جاننا ضروری ہے کہ جو استقامت کو کمزور کرتے ہیں اور مضبوط ارادے کو نقصان پہنچاتے ہیں. اچھا، یہ باطل بھی اس بات سے آگاہ ہے کہ لوگ استقامت اختیار نہیں کر سکتے. آپ نے دیکھا ہوگا حکومتوں میں جب احتجاج ہوتے ہیں اور عوام احتجاج کرتی ہے اور دھرنے وغیرہ جو ہے وہ دیے جاتے ہیں، تو حکومتوں کی خواہش یہ ہوتی ہے ان دھرنوں کو طول دیا جائے. جتنا زیادہ یہ لمبے عرصے تک ہوگا اتنا ہی لوگ ڈسہارٹ ہونے لگیں گے، یہاں تک کہ ان کی تعداد کم ہونے لگتی. سوائے اس کے کہ جو کہ ملت تشیعوں کے اوپر کچھ ایسے مراحل آئے جس میں انہوں نے عزم و استقلال کا مظاہرہ کیا، لیکن بہت سارے افراد پھر بھی ایسے ہوتے ہیں جو اتنے زیادہ دن تک ان میں استقلال اور عزم نہیں رہ پاتا، ڈسہارٹ ہو جاتے ہیں، استقامت نہیں رہ پاتی، اور نتیجہ یہ ہوتا ہے کہ اکثر دیکھنے میں آتا ہے کہ ان کی تعداد کم ہونے لگتی ہے، تو باطن بھی اس بات سے آگاہ ہے کہ لوگوں کے اندر نہیں ہوتی، تو ان باتوں کو طول دو. ایران عراق جنگ جو ایک مسلط کی گئی تھی، تو اس کے اندر بھی یہ چیز تھی کہ باطل کا تھا ارادہ، اور ابھی تک آپ دیکھتے ہیں کہ بہت سارے علاقوں کے اندر حالات کبھی بھی صحیح نہیں ہوتے. فلسطین چلے چلا جا رہا سلسلہ، حالات خراب رکھے جاتے ہیں. عراق، شام، اب جبکہ ہمارے مہاراجے کی فراست نے دشمن شکست فاج دیا اور نکال باہر کیا ہے، لیکن بہرحال پھر بھی کچھ نہ کچھ وہاں مستقل ہوتا رہتا ہے. تو 11 سال تک ایران عراق جنگ چلی. اتنے لمبے اور طویل عرصے تک جنگ کیوں؟ تاکہ جن میں عزم و استقلال اور ارادہ کمزور نہ ہو، استقامت نہ ہو، لوگ گھبرا جائیں اور حکومت کے خلاف ہونے لگیں. تو اس طرح سے جنگیں بھی مسلط کی جاتی ہیں. تو باطل بھی ان چیزوں کو سمجھتا ہے. اچھا، اب نیکی اور روحانیت کے جو خواہش مند افراد ہوتے ہیں، دیکھیں ان کو بھی چاہیے کہ وہ باطل سے بھی کچھ چیزیں، بعض اوقات یہ ہوتا ہے عبرت کے طور پر انسان کو سیکھنی چاہیے، عبرت کے طور پر. مثلا آپ دیکھتے ہیں کہ میڈیا جو ہے وہ کتنا جان فشانی کے ساتھ، کتنا زیادہ عزم کے ساتھ اور کتنی استقامت کے ساتھ برائی کی چیزوں کو پھیلاتا ہے. آپ دیکھیں اگر 24 گھنٹے مسلسل نان اسٹاپ ایک سیکنڈ کی بھی اس کے اندر ناغا نہیں ہوتا ہے، اور کتنے استقلال اور عزم کے ساتھ ٹی وی مسلسل چلتا ہے، کتنا آپ اخبارات کے اندر پڑھتی ہیں کہ فلاں جو اداکارہ ہیں وہ کثرت کام کی وجہ سے اپنی شوٹنگ سی جیسے نیند پوری نہیں ہوئی اور بے ہوش ہو گئی. تو باطل اور جو حرام پیشوں سے وابستہ افراد ہیں وہ تک اپنی عزم اور استقامت کے اندر اتنا ڈیڈیکیٹڈ ہوتے ہیں کہ ان کی یہ سب باتیں آپ سنتی ہیں. شیطان سے عبرت لینی چاہیے. شیطان کتنا زیادہ 24 گھنٹے خدا کی راہ سے ہٹانے کا کام کر رہا ہے، اور اس کے اندر اپنی ایک استقامت اس نے دکھائی ہوئی. افسوس ہے کہ صاحبان ایمان نیکی اور سیدھی راہ پر آنے کے بعد بھی اور ہدایت یافتہ ہونے کے بعد بھی استقامت ان کے اندر نہیں آ پاتی. کتنی چیزیں ہم دیکھتے ہیں، ہماری پوری کوشش ہے یہاں پر مدرسے کے انتظامیہ کی بھی کہ کتنی سہولیات دی جائیں، کتنے کارکنان ہیں جو دن اور رات کام کرتے ہیں، اور پھر بھی کوئی اچھا پڑھنے کو تیار نہ ہو. اتنی آسانیاں اور سہولتیں ملنے کے بعد بھی تو یہ استقامت کی کمی کی ایک علامت بنتی. آیت اللہ حسن زادہ عاملی موجودہ مجتہدین میں سے ایک ہیں، اور بہت سارے علوم و فنون کے ماہر ہیں. وہ فرماتے ہیں کہ آقا شیخ بزرگ تہرانی، جو حدیث اور رجال کے اعتبار سے بڑی شہرت رکھتے ہیں، انہوں نے کتاب طبقات اعلام شیعہ میں باقاعدہ آیت اللہ علی آقا قاضی کا ایک قول نقل کیا. علی آقا قاضی، آیت اللہ علی آقا قاضی کتنے ہی مجتہدین اور مراجع کے اساتذہ کے اندر سے رہے. وہ یہ فرماتے تھے کہ اللہ تک بلند ہونے کے لیے، سلوک اللہ جسے کہا جاتا، روحانیت میں قوی تر ہونے کے لیے، اللہ کا قرب حاصل کرنے کے لیے، سیر و سلوک کے منازل کو طے کرنے کے لیے کوئی بھی عمل استقامت سے بڑھ کر نہیں. استقامت یعنی مضبوط ارادہ. جب تک مضبوط انسان کا ارادہ، مضبوط ارادے کے ساتھ اگر کوئی عمل کرے گا تو آگے بڑھے گا. ارادہ مضبوط نہیں ہوگا اس کا عمل ادھورا رہ جائے گا. کیونکہ ایمان لانے کے بعد جو اگلا درجہ ہے وہ استقامت ہی کا ہے. آپ قرآنی آیات نہیں پڑھتی ہیں، ان الذین قالوا ربنا اللہ ثم استقاموا، ابھی آگے آیت کا میں آگے اس کا ذکر آئے گا پوری آیت کا. ان افراد کی تعریف کی گئی ہے جو اللہ پر ایمان لائے ہیں، ثم استقاموا، اور اس کے بعد استقامت اختیار کی، یعنی ایمان لانے کے فوراً بعد استقامت کا تذکرہ ہو رہا ہے. تو اچھا، بہت سارے لوگ یہ سمجھتے ہیں کہ جنہوں نے استقامت اختیار کی ہے، جو بہت مضبوط ارادے کے ساتھ دین کے اوپر عامل لوگ نظر آتے ہیں، ये वो लोग हैं जिन्होंने इजाफी तौर पर इसको इख्तियार किया है, यानी इनके ऊपर इतने ज्यादा चीज जरूरी नहीं थी, बस इन्होंने अपना मुकाम को बुलंद करने के लिए इसको इख्तियार किया। इस्तकामत वगैरह की कोई जरूरत नहीं। तो आपने देखा होगा लोग कहते हैं भाई हमको इतने बहुत ज्यादा कोई मुत्तकी परहेजगार आदमी नहीं है, मतलब नॉर्मल किस्म का एक मोमिन हूं, जो बहुत लोगों से सुनने में आता है। यानी जो दीन पर अमल करता है वो नॉर्मल नहीं है, बल्कि दीन पर जो अमल नहीं करता घंटेदार नमाज पढ़ता है। खुद लोगों ने यानी मुझसे भी एक दफा एक साहब ने कहा था कि मैं बिल्कुल नॉर्मल मोमिन हूँ, नमाजें भी मेरी कज़ा हो जाती हैं, रोजे भी कभी रख लेता हूँ कभी नहीं रखता हूँ, बिल्कुल हमको इतने मुतशद्दिद पसंद और एक्सट्रीमिस्ट नहीं, एक नॉर्मल किस्म के मोमिन। तो भाई ये नॉर्मल मोमिन ये नहीं है, ये एबनॉर्मल मोमिन। यानी दीनी एतबार से जो लापरवाह वो खुद को भी बर्बाद कर रहा है और आखरत को भी अपनी बर्बाद कर रहा है। ये नॉर्मल कब है? वो समझ रहा है कि मैं एक नॉर्मल आदमी हूं। और जो अफराद इस्तकामत इख्तियार करते हैं, मुत्तकी परहेजगार हैं और आगे बढ़ रहे हैं दीन के अंदर, वो ऐसे अफराद हैं जिन्होंने इजाफी तौर पर इसको हासिल किया, वरना इतना तकाजा एक आम मोमिन से नहीं। जबकि ऐसा नहीं, दीन के अंदर जो इस्तकामत रखने वाले अफराद, दीन में जो इस्तकामत की जो रिक्वायरमेंट है, एक आम मोमिन के लिए भी, आम मोमिन के लिए भी, कि वो इन तमाम चीजों को अच्छा हासिल करे। और ये भी है इसके अंदर कि देखिए इस्तकामत इदारों के एतबार से भी जरूरी है। कितने ही हमने मदारिस ऐसे देखे कि जो कि एक दिन के अंदर बंद हो गए, एक हफ्ते के अंदर बंद हो गए, चंद महीने में बंद हो गए, या साल दो साल में बंद हो गए। उनको चलाने वालों के अंदर भी इस्तकामत नहीं। देखिए चीजों के अंदर बहुत सारे हर्डल्स आते हैं, इंतजामी तौर पर बहुत सारी ऐसी चीजें आती हैं, बाज़ औक़ात दाखिली इंतशार आते हैं, बाज़ औक़ात खारजी इंतशार आते हैं, मोहल्ले पड़ोस वालों को निमटना पड़ता है, अंदरूनी कारकुनान को निमटना पड़ता है, लेकिन इस्तकामत, तो इस्तकामत हमने देखा है कि शख्सियात के अंदर भी होना मुश्किल होती है और बाज़ औक़ात इदारों के अंदर भी मुश्किल हो जाती है। इसी तरीके से अगर हम देखें तो लोगों में नमाज को पाबंदी से अदा करने में इस्तकामत नहीं, यानी इस्तकामत ना होने के बायस उनकी नमाजें जो है वो कजा हो रही, या कभी कभार नमाजें पढ़ रहे हैं, और नमाज फजर के अक्सर कजा होने की तकरीबन 90-95% रेट होगा अगर शरह उसकी निकाली जाए आम अफराद के अंदर भी, हद तक दीनदार अफराद के अंदर भी अक्सर मुख्तलिफ बहानों से ये बात कह देते हैं कि फलां चीज हो गई थी इस वजह से नमाज कजा हो गई, और फलां हो गई थी तो ये हो गया। इस्तकामत नमाज जैसी बुनियादी चीज के अंदर भी नहीं। रोजे के अंदर अगर देखें, माह रमजान के रोजे पूरा एक माहौल बना हुआ होता है और कितना उसके अंदर आसान भी होता है रोजे रखना, लेकिन लोग उसमें भी मजा करते हैं। फिर ये हुक्म है कि अगर मसलन औरत अपने माहाना आदत की वजह से उसके रोजे मजा हो जाए तो अगले रमजान से पहले उनको अदा कर दे। बहुत सी ऐसी होती हैं कि लोगों के मसलन आमदन भी छोड़ती हैं, या मर्द हजरात भी नजला खांसी हो गया, ज्यादा फील्ड वर्क अगर है और धूप में कहीं बाहर निकलना है तो उस दिन रोजा छोड़ दिया, अब मामूली सी तबीयत खराब हो गई बुखार हो गया तो रोजा छोड़ दिया, और हामिला औरतें हैं वो इब्तदा में जबकि ऐसे मसाइल ज्यादा उनको होते भी नहीं उसमें रोजा छोड़ दिया, बच्चों को दूध पिलाने वाली माएं जबकि उनका एक शरई फिकी हल भी है कि अलग से भी उनको बच्चे को अगर ऊपर का दूध देना पड़ जाए डिब्बे वगैरह का तो जरूरी हो जाता है अक्सर महाराजे के नजदीक की उससे इस्तेफादा किया जाए और रोजाना छोड़ा जाए। तो कितनी ऐसी चीजें हैं कि इस्तकामत ना होने की वजह से अच्छा क्या होता है कि फिर ये सब चीजों के अगले साल से पहले पहले कजा करनी होती है। कजा भी अक्सर खवातीन नहीं कर पाती हैं, मुकम्मल नहीं कर पाती हैं उसको, तब उनको एक कफारा ताखीर भी देना पड़ता है। और जो आमदन अगर छोड़ती हैं रोजे तो हर रोजे के बदले 60 रोजे या 60 मिसकीनों को खाना, अब अगर आप देखें एक रोजा भी अगर है और 60 मिसकीनों को खाना खिलाना है तो तकरीबन अगर सिर्फ आटे का भी हिसाब लगाएं अगर तो उसके अंदर भी इस किस्म के मसले बाज़ोपाद आ जाते हैं कि तकरीबन 3,000 रुपए सिर्फ एक दिन के रोजे का कफारा बनता है, और एक महीने का अगर है तो ये 90,000 रुपए बन जाता है, और 9-10 साल के अगर रोजे हैं तो 9-10 लाख रुपए बन जाता है। तो आपने देखा कि कितनी चीजें सिर्फ इस वजह से कि इस्तकामत नहीं थी, इरादा मजबूत नहीं था, मालूमात भी नहीं थी, तो क्या हुआ कि वो कजा वाजिबात भी सर पे आते गए उनके, और इसके अलावा ये कफारे भी उनके सर के ऊपर आते गए। तो ये सब क्या हुआ कि ये अजम और इरादा कमजोर होने की वजह से माली नुकसान भी लिहाज से देखा जाए कितना हो रहा है, और एक एक रूहानियत में कितनी कमी हो रही है, और बहुत से लोग दुनिया से ऐसे ही चले जाते हैं जबकि इतनी उनके ऊपर वाजिबात सर पर मौजूद रहती है। इसी तरीके से हम देखते हैं कि इस्तेकामत अगर ना हो तो इंसान हज को भी अक्सर टालते हुए देखा है। अभी ये हो जाए, अभी बेटियों की शादी हो जाए, अभी मेरी जॉब सेट हो जाए, अभी फला चीज हो जाए, इसमें यानी शरई अहकामात का ख्याल रखना है कि कब वाजिब होता है हज, कब वाजिब नहीं होता। लेकिन अक्सर वाजिब होने के बाद भी लोग मुख्तलिफ बहानों से हज को टालते और तर्क करते, ये भी इस्तेकामत ना होने के बाइस, ये भी इरादा कमजोर होने के बाइस है। इसी तरह से खुमुस, अक्सरियत खुमुस नहीं निकालती, या निकालती है तो वो सोचते हैं सिर्फ शायद बैंक में जो पैसे वैसे रखे होते हैं, जो पैसों की बचत है उनकी, और तरफ चीजों की तरफ भी निगाह नहीं होती। तो यहां पर भी उनका कितने ज्यादा पैसे निकल जाएंगे पिछली जिंदगी का भी हिसाब करना है, अज़्म और इरादा उनका टूट जाता है, खौंस दिए बगैर ही जिंदगी ऐसी गुजरती रहती। तो यहां तक कि क्या होता है कि बहुत बड़ा एक बोझ वाजिबात का, कफारों का, रद्द मजालिम का, और जो कजा उसकी चीजें हो गई हैं, बहुत बड़ा बोझ अपने सर के ऊपर उसे लादा हुआ होता है, और उन क्योंकि बोझ की कसरत होती है तो उसके दिलो दिमाग के अंदर एक मायूसी सी भी आ जाती है, ये मैं कैसे उतारूंगा, कैसे उतारूंगी। नतीजा ये कि उस मायूसी में उसका आजम और इरादा मजीद कमजोर पड़ जाता है, इसकी भी आगे तफसील आएगी। तो ये जो बैकलॉग बढ़ता चला जाता है उसके ऊपर, ये खुद उसके लिए परेशान कुन बात है। अच्छा, इस्तेकामत ना रखने वाले अफराद के साथ कुछ चीजें और भी होती हैं। हम देखते हैं कि वालिदैन औलाद शादी की उम्रों को पहुंच गई है, फिर भी बहुत ही फजूल किस्म के बहानों से उनकी शादियों को लेट कर दें। लड़की है अभी पढ़ रही है, लड़का है अभी फला हो जाए, अभी इसकी जॉब हो जाए, जबकि वो उसको उसको कुछ सहूलियात देकर चंद साल उसका बोझ जो अभी भी उठा रहे हैं बाद में भी उठा सकते हैं, एक फर्द का और इजाफा हो जाएगा तो भी उठाया जा सकता है, लेकिन नहीं, ताखिर करते हैं, ताखिर करते हैं। तो ये अज़्म और इरादा उनका और मुस्तकबिल के कुछ ऐसे अंदेशे उनको होते हैं, मैं आगे चल के इस पर भी बात करूंगा, ये भी इरादे को कमजोर बनाते हैं कि कैसे होगा, कैसे गुजारा करेगा, ऐसे खुद से सब बोझ उठाना चाहिए। तो ये अफराद अज़्म और इरादा और इस्तेकामत ना होने के बायस इस किस्म के अंदेशों का शिकार होते हैं, नतीजतन ये कि इन तमाम बातों की वजह से मजीद खराबियां और बुराइयां फैलती। अच्छा, ऐसा नहीं है कि लोगों के अंदर हर चीज में ही अज़्म और इरादा कमजोर है, ऐसा नहीं, वरना अगर अज़्म और इरादा कमजोर होगा तो इतनी पाबंदी के साथ घंटों आप टीवी कैसे देखती। इसके अंदर तो आपका अज़्म और इरादा बिल्कुल कभी ऐसा नहीं होता कि वो कहा जाए कि जनाब फलाना ड्रामा जो बहुत मशहूर आ रहा है, शाज़ो नादरी किसी को किस्त उसमें से निकली हो, या कम से कम उसका कज़ा के तौर पर जो रात के वक्त दोबारा नशरियात होती है उसके अंदर देख लिया जाता है उसको। तो इसी तरह से वाजिबात की किसी से पूछा जाए वाजिबात वजू सुनाइए, मुब्तलात नमाज सुनाइए, किसी को याद नहीं होंगे, लेकिन इतनी मालूमात होगी कि अगर आपसे पूछा जाए कि जनाब फला अदाकारा अदाकाराएं उनकी तमाम बायोग्राफी जो है वो आपको पता होगी। खिलाड़ी हैं, नौजवानों से आप पूछें कि मसलन मुकद्दस बेली के मुतालिक दो जुमले सुना, वो नहीं सुना सकेगा। और इतने पुराने पुराने, मैंने चंद दिन पहले एक बच्चे से मेरी मुलाकात हुई, मशीन से 10-11 साल का बच्चा, तो उससे मैंने पूछा एक बहुत पुराने रेसलर का नाम लेके उसने उसके मुताबिक तमाम बातें बताना शुरू कर दी, जबकि वो शायद पैदा भी नहीं हुआ था उस जमाने में उसकी रेसलिंग आया करती थी। तो बहरहाल यानी मकसद कहने का ये कि वो है उनको आप देख लें कि यह सब चीजें नहीं पता होंगी, लेकिन क्या है कि उनके स्कोर पता होंगे, कौन कौन से खिलाड़ी ने किस जमाने में कौन सा स्कोर किया। बहुत सारे आम अफराद को देखें, सियासतदानों के मुतालिक कितनी मालूमात होती हैं, हालात हाजरा पे कितनी मालूमात होती हैं, खुद आपको जेवरात के मुतालिक, कपड़ों के मुतालिक, शॉपिंग के मुतालिक, मौजूदा और पुराने फैशनों के मुतालिक कितनी मालूमात होती हैं। यानी चंद घंटे आपने आप खुद महसूस करेंगे कि लगातार बैठ के कभी आपने फितवा का कोई दर्स नहीं सुना होगा, इखलाक का कोई इतना दर्स नहीं सुना होगा जितने आपने अब तक मॉर्निंग शोज और गेम शोज देख लिए होंगे। ऐसा नहीं कि इस्तेकामत को जहां आपने इस्तेमाल करना चाहा वहां आपने सही इस्तेमाल किया। बाज़ोकात ये भी होता है कि इंसान इरादा ही नहीं करता है, ख्वाहिश रखता है, जिन जिन चीजों की आपने ख्वाहिश रखी और इरादा नहीं किया उसमें आप कामयाब भी नहीं होते। तो कोई भी शख्स अगर बाकायदा استقامت کے ساتھ کسی بھی شعبے کے اندر جائے تو وہ ایک کمال کو حاصل کر سکتا ہے. اب کوئی سوچ بھی نہیں سکتا تھا چند سال پہلے تک, ابھی کیونکہ ابھی ریسنٹلی مثال ہے اور ہر طرح کی مثالیں اس کے اندر آئیں گی. زبیدہ آپا مثلا, اب آپ خود دیکھیں, بہرحال ٹوٹکوں کے اندر, ٹوٹکے ایسے کون سی چیز تھے جس کے اندر بڑی مہارت اور اس میں ایک ان کا, بہرحال انہوں نے ریسیپیز میں, کھانے میں اور اس کے اندر ایک کمال کو حاصل کیا بالآخر, اور یہاں تک کہ شہرت دنیاوی اعتبار سے ظاہری طور پر جو لوگ, یعنی اگر ایک ان کو مثال بنایا جائے تو, یعنی کسی بھی چیز کو اگر انسان چاہے تو اس کے اندر کمال کو حاصل کر سکتا ہے بشرط استقامت سے کام لے. تو اس طرح سے بہت ساری چیزیں ہوتی ہیں. تو استقامت یہ کرنا ہو, دیکھیں بعض اوقات یہ ہوتا ہے کہ ممکن ہے کہ کوئی شخص مختصر سی وقتی محنت کرے اور کسی مقام کو حاصل کر لے, لیکن اس کو قائم اور دائم رکھنا یہ فقط استقامت کے ذریعے ممکن ہوتا ہے. ممکن ہے کہ بعض اوقات ہوتا ہے نا کہ آپ نے, ہو سکتا ہے کہ وقتی محنت کی اور چند مہینے سال کے اندر ایک دم سے آپ کلک کر گئے, لیکن کیا ہے کہ اس کو باقاعدہ برقرار رکھنا, اس کو دوام دینا, یہ صرف استقامت سے حاصل ہوتا ہے. یعنی اگر استقامت نہ ہو تو ہو سکتا ہے کہ پچھلی زندگی کے تمام کاموں کی جو محنت ہے وہ سب ضائع ہو جائے. یعنی آپ نے بہرحال اتنا زیادہ محنت کر کے کسی مقام کو حاصل کیا لیکن استقامت نہیں آ پائی, ارادہ آپ کا کمزور رہا, تو ممکن ہے پچھلی زندگی کے تمام کاموں کی محنت ضائع ہو جائے, یہ بھی ہو سکتا ہے. اور یعنی جتنی ترقی تھی وہ بھی رک گئی اور آگے بھی نہیں بڑھ پائے اور پچھلے بھی ضائع ہو گئے. اور اگر آپ دوام دیں گی, استقامت کو اختیار کریں گی, پچھلی تمام گویا محنت کو آپ آگے بڑھائیں گی, وہ سب بھی ضائع ہونے سے بچ جائے گی اور مزید ترقی بھی نصیب ہوگی. تو استقامت اس کو کہتے ہیں کہ انسان شروع سے لے کر آخر تک بغیر کسی نقصان کے اس کام کو اپنے انجام تک پہنچا دے, یہ ہے استقامت. استقامت کو ہم دیکھتے ہیں کہ مثلاً کسان سے واقعی سیکھنی چاہیے کہ صرف ایک بیج ڈالتا ہے, بیج ڈالنے سے پہلے کتنے سارے کام کرتا ہے, وہ جو بیج ڈالا اور اس کے بعد اس نے لہلاتی ہوئی فصل جو ہے وہ تیار ہو گئی, اس سے اس میں کسان کی استقامت ہوتی. اس سے پہلے کھدائیاں کرتا ہے, زمین کو ہموار بناتا ہے, مختلف قسم کی کھادیں ڈالتا ہے اور جتنی بھی ایسے نقصان پہنچانے والی کھیت کو جتنی چیزیں ہوتی ہیں ان کے اوپر جو ہے ان کو وہاں سے ہٹاتا ہے, موسموں سے اس کو بچاتا ہے, خراب موسموں کے اندر پانی زیادہ نہ چلا جائے پودے کو, پانی کم نہ چلا جائے. یا مثلا جیسے کہ ہم دیکھتے ہیں کہ اپنے جو ہمارا سرکاری ٹی وی, اس کے اندر ہم دیکھتے ہیں کہ اسے امریکی چاہے ڈرون کی اتنی پرواہ نہ ہو لیکن امریکی سنڈی کی ان کو جو ہے بہت پرواہ ہوتی ہے اور مستقل اسی کے اوپر پروگرام آ رہے ہوتے ہیں. تو خیر یہ کہ اس کے اندر بہرحال کسان کا ایک بہت بڑا دخل ہوتا ہے کہ کس طرح سے ان تمام چیزوں کو کیڑوں سے بچاتا ہوا ایک فصل کو جو تیار ہوتی ہے یہ استقامت کے ذریعے تیار ہوتی ہے. اگر اس کے اندر کسان میں استقامت رہوں تو کبھی وہ فصل تیار نہیں ہو سکے. اچھا اب یہ جو استقامت ہے, کیا یہ اپنی مرضی سے ہم جیسی چاہیں استقامت اختیار کر لیں؟ یہ گنڈے دار طریقے سے اس کو استقامت کو اختیار کریں؟ نہیں, قرآن نے اس میں واضح طور پہ بات کہی, فاستقم کما امرت, اے رسول استقامت اختیار کرو جیسا کہ تمہیں حکم دیا گیا. یعنی استقامت اختیار کرنی ہے لیکن کیسے؟ جیسے اللہ نے بتائے ہیں, کچھ طریقے ہیں وہ انشاءاللہ ہماری اگلی نشست میں بھی آئیں گے. یعنی یہ دائیں بائیں ہونا کسی کام میں, ٹال مٹول سے کام لینا, یہ اسلام میں نہیں چلتا ہے, اس سے استقامت بھی نہیں آ پائے گی. ہر احکام اسلامی پر سختی سے عمل ہو, اور مومن کو کبھی بھی لومڑی کی طرح سے مکرو فریب سے کام نہیں لینا چاہیے. یعنی اپنی بے عملی کے بہانے نہ بنائیں, یہ ہو گیا تھا اور وہ ہو گیا تھا. وہ ہے نا کہ بیڈ کارپینٹر آلویز بلیمز ہز ٹولز, وہ ہمیشہ جو ہے نا وہ کہتا ہے کہ یہ چیز اس وجہ سے خراب بنی کہ میرے جو ہے نا اوزار صحیح نہیں تھے, یہ بہانے وہ بہانے. تو استقامت میں دیکھیں مشکلات آتی ہیں, اور جتنی بڑی شخصیت ہوتی ہے اسی قدر استقامت کے اندر سختیاں آتی ہیں, اسی قدر. मैं अगली जो हमारी क्लास होगी उसके अंदर मैं कुछ ऐसी शख्सियात की आपको मिसालें दूंगा कि उनकी इस्तकामत उन सख्त तरीन हालात के अंदर आप हैरान होंगे कि इसके अंदर बड़े बड़े अफराद जो हैं आपको लगेगा कि वो भी इसके अंदर उनको शिकस्त तस्लीम कर लेनी चाहिए थी लेकिन नहीं। कितना रिवायात के अंदर आप सुनती हैं कि पैगंबर इस्लाम खतीम मर्तबत सूरे हूद की जो तफसील आती है उसके अंदर भी ये बात आती है कि पैगंबर फरमाते थे कि सूरे हूद और उसकी बहनों ने, अच्छा बहनों से मुराद ही उस जैसे दीगर जो सूरा हैं, सूरे हूद और उसकी बहनों ने मुझे बूढ़ा कर दिया। बहुत सी रिवायात के अंदर ये बात आई कि असहाब ने देखा कि अचानक से पैगंबर के बाल ज्यादा सफेद हो गए, तो लोगों ने पैगंबर से दरियाफ्त किया तो पैगंबर ने ये जुमले इरशाद फरमाए। और कुछ कहते हैं किसी बुजुर्ग ने ख्वाब में देखा था और उनसे पूछा था तो पैगंबर ने एक पुरानी आयत पढ़ी थी सूरह हूद की। तो अच्छा अब सूरह हूद और उसकी बहनों ने मुझे बूढ़ा कर दिया। अच्छा सूरह हूद की बहनें कौन सी हैं, खुद इसके अंदर रिवायात है काफी। कुछ जगहों पे कुछ रिवायत में ये है कि मसलन सूरह वाकया जो है तकरीबन पांच सूरों के नाम ये गए कि ये सूरह हूद की बहनें, उनमें एक सूरह वाकया है, एक सूरह कारिया है, इसी तरह से एक सूरह हाक्का है और सूरह तकवीर है, इज़ा शम्स कुव्वरत जिसे सूरह कुव्वरत भी कहा जाता है, सूरह तकवीर भी कहा जाता है और सूरह मआरिज, सूरह मआरिज ये पांच सूरों को कहा जाता है सूरह हूद की बहनें। अच्छा इसी तरह से कुछ रिवायत है जिसमें तीन सूरों को कहा गया है ये सूरह हूद की बहनें, की सूरह मुरसलात है और सूरह नबा है और सूरह तकबीर, ये तीन सूरह। और एक और इसमें दो सूरों को कहा गया है सूरह वाकया को और सूरह कुफरत, यानी ये मुख्तलिफ रिवायात के अंदर एक इख्तलाफ है कि उसकी सूरह हूद की बहनें कौन सी। अच्छा पैगंबर को इन सूरों ने बूढ़ा क्यों कर दिया, कुछ उलमा का ये कहना है कि क्योंकि इसके अंदर इन सूरों के अंदर कयामत के अहवाल, कयामत की सख्तियां वो बयान हुई हैं इन सूरों के अंदर जिसकी वजह से पैगंबर के ऊपर उसका असर हुआ, तो मुमकिन है इस वजह से हो। अलबत्ता खुद सूरह हूद के अंदर बज़ाहिर कयामत का ज्यादा जिक्र नहीं, किताबों में कि एक बुजुर्ग ने ख्वाब में देखा कि पैगंबर इस्लाम के बाल सफेद हो गए, दुरूद भेजिए मोहम्मद
सल्लल्लाहु अलैहि वसल्लम।
उन्होंने ख्वाब में पूछा कि या रसूलुल्लाह किस चीज ने आपको वक्त से पहले बूढ़ा कर दिया, यानी अंबिया कि जो किस्से हैं कुरान ने बयान किए उसने कर दिया है या कौमों की हलाकत ने कर दिया है या कोई और वजह है। तो पैगंबर ने उस वक्त सूरह हूद की इस आयत को तिलावत किया कि फस्तकिम कमा उमिरता, इस्तकामत इख्तियार करो जैसा कि हुक्म दिया गया, इस आयत ने बूढ़ा कर दिया। तो अच्छा अब उलमा कहते हैं अगर आमाल पर इस्तकामत इससे मुराद है तो पैगंबर की शान से बहुत बहुत बईद है ये बात, पैगंबर के लिए दीन पर अमल करना कौन सा मुश्किल काम था कि रसूल को बहुत मुश्किल लगता और पैगंबर दीन पर इस्तकामत के एतबार से उनके बाल सफेद हो गए। अच्छा फिर यही वाली आयत जो है वो सूरह हूद के अंदर भी आई, फलिदालिका फदो वस्तकिम कमा उमिरता, बिल्कुल यही चीज सूरह शूरा के अंदर भी आई। फिर सूरह हदीद ही की जो है सूरह हूद ही की आखिर तख़सीस क्यों आई सूरह हूद की, फिर तो सूरह शूरा का नाम भी आना चाहिए था क्योंकि यही वाली आयत उसके अंदर भी मौजूद है। तो बहरहाल और दूसरी बात ये अगर दीन पर अमल करना इतना ही नामुमकिन सा काम है तो कितने अफराद को हम देखते हैं कि जो आम से अफराद हैं वो दीन पर इस कदर अमल पैरा होते हैं। तो تو پیغمبر کے لیے دین پر استقامت کون سی ایسی مشکل بات تھی؟ تو علماء نے بہرحال نتیجہ اس کا یہ نکالا ہے کہ اس سے اس کی وجہ یہ تھی کہ پیغمبر اسلام ان تمام برائیوں اور خرابیوں سے واقف تھے کہ جو مسلمان اور صاحبان ایمان جن کے اندر بعد میں مبتلا ہونا تھی اور اس کا نتیجہ آخرت اور جہنم کی آگ پہ جلنا تھا. پیغمبر اپنی امت سے شدید محبت کے احساس نے اور ان کے اعمال کے نتیجے میں ان کی انجام اور عاقبت کا سوچ کر پیغمبر پر آثار شیب ظاہر ہو گئے تھے, یعنی بڑھاپے کے آثار. پیغمبر فرماتے تھے کہ میں تم لوگوں کو, یعنی مفہوم روایت کا کہ میں تم لوگوں کو جس طرح پتنگے آگ کے اندر جا رہے ہوتے ہیں تم لوگ بھی آگ کے اندر گرتے جا رہے ہو, میں ایک ایک کو کھینچ کھینچ کر نکال رہا ہوں, تم لوگ میرا ہاتھ چھڑا چھڑا کر آگ کے اندر گرتے جا رہے ہیں. تو اگر کوئی شخص بھی اپنے دین اور دنیا کی کوئی کامیابی چاہتا ہے تو یہ سب کی سب استقامت کے اندر پوشیدہ ہے, اسی کی مرہون منت ہے. آیت اللہ حسن زادہ عاملی, ان کی کتاب ہزار و یک نقطہ, اس میں وہ فرماتے ہیں کہ جتنی بھی اللہ پروردگار عالم کی برکات کا نزول ہوتا ہے اور جتنا بھی فیضان الہی کسی کو ملتا ہے وہ فقط استقامت کی بنیاد پر ملتا ہے. جتنی برکتیں یہ حاصل کرے گا, جتنا فیضان الہی کو جذب کرے گا, یہ اتنی ہی مقدار کے اندر یہ چیزیں اس کو ملیں گی جس قدر یہ استقامت اختیار کرے گا. اور آیت اللہ علی آقا قاضی, جن کی وادی السلام نجف اشرف میں قبر مبارک ہے, جو لوگ نہیں جاتے ہیں, اور یہ ان کی قبر ان جگہوں میں سے ہے جو علماء تقریباً دعویٰ کرتے ہیں اس بات کا کہیں کوئی دعا قبول نہ ہو رہی ہو, آیت اللہ علی آقا قاضی قبر پہ جا کر دعا مانگے تو قبول ہو جاتی ہے لازمی سے. وہ یہ فرماتے تھے کہ اگر کوئی شخص استقامت پیدا کر لے تو اسم اعظم اس کی روح کے اندر قرار پا جاتا ہے اور وہ شخص اسرار الہی کا حامل بن جاتا ہے. یعنی استقامت اختیار تو کریں, وہ ہمارے ساتھ یہی ہوتا ہے کہ ہر صورت میں ہم کوئی ارادہ کرتے ہیں ارادے ٹوٹتے ہیں, استقامت کو اختیار کر ہی نہیں پاتے ہیں, کوئی چیز مکمل طور پر جاری رکھ نہیں پاتے, علم کے اندر آتے ہیں علم کو کچھ عرصے بعد چھوڑ کر چلے جاتے ہیں, کوئی انیک کام شروع کرتے ہیں وہ اس میں دوام نہیں رہ پاتا, کوئی عبادت شروع کرتے ہیں اس کے اندر کمی رہ جاتی ہے, تلاوت قرآن شروع کرتے ہیں کچھ عرصے بعد وہ رہ جاتی ہے, یہاں تک کہ پھر رمضان آ جاتا ہے, رمضان میں تھوڑی بہت تلاوت کی پھر رک جاتا ہے, نماز شب کی پابندی نہیں وغیرہ, بہت ساری چیزیں اگر آپ دیکھیں. تو فرماتے تھے کہ اس میں اعظم اس کی روح کے اندر مستقر ہو جاتا ہے اور وہ اسرار الہی کا حامل بننے لگتا ہے. اور ایک اور فائدہ استقامت کا یہ ہوتا ہے کہ خود قرآن جو آیات ہیں اس پہ, ان الذین قالوا ربنا اللہ ثم استقاموا, جو استقامت اختیار کرتے ہیں, تتنزل علیہم الملائکہ, ان کے اوپر ملائکہ نازل ہوتے ہیں. اس سے آپ اندازہ لگائیں کہ ملائکہ اس کے اوپر نازل ہوں گے, یعنی جس قدر استقامت, علماء فرماتے ہیں جس قدر استقامت ہوگی جنت میں داخلہ اسی قدر آسان ہوگا. ہم تو صرف ایک تصوراتی دنیا, کوئی بھی چیز کتنی ہی ہم بہتر تصور کر لیں کبھی اس طرح کے تو مناظر عام دنیا میں ہمیں نظر آ جاتے ہیں, چل جائے گا کہ جنت کتنی عالیشان پروردگار نے قرار دی. یعنی جس قدر استقامت ہوگی اسی قدر جنت کا حصول آسان ہوگا. جس طرح آپ دیکھتی ہیں نا کہ مثلا کوئی شخص انٹر کا امتحان دے رہا ہوتا ہے, او اے لیولز کے امتحان دے رہا ہوتا ہے, تو اس کو لوگ یہی سمجھاتے ہیں, سینئر افراد یہ سمجھاتے ہیں, گھر کے بزرگ سمجھاتے ہیں کہ بیٹا دیکھو یہی محنت کرنے کے دن ہے, اس میں تم اچھی پرسنٹیج جاؤ گے, اس میں اچھے گریڈز لے لو گے, ابھی محنت کر لو گے تو باقی زندگی سہولت اور آسانی کے ساتھ گزرے گی, جوانی کے دن ہیں اسی کے اندر محنت ابھی کر لو گے تو تمہارا ادھیڑ عمر ہی اچھی گزرے گی, بڑھاپا تمہارا آسانی کے ساتھ گزرے گا. ورنہ ہم دیکھتے ہیں کہ جو جوانی کے اس دور کو ضائع کر دیتے ہیں وہ بوڑھے ہونے تک انہیں شدید محنت کرنا پڑتی ہے اور پھر بھی ہینڈ ٹو ماؤتھ ہی معاملہ ان کا رہتا ہے, یعنی وہ دنیاوی اعتبار سے ترقی نہیں کر پاتے. تو کیا ہے کہ تتنزل علیہم الملائکہ, ان کے اوپر فرشتے یہ کہتے ہوئے نازل ہوتے ہیں, اللہ تخافو, بالکل خوف نہ کھانا, ولا تحزنوا, کبھی غمگین نہ ہونا, وابشروا بالجنت التي کنتم توعدون, اور اب تمہیں جنت کی بشارت ہو جس کا تم کو وعدہ کیا گیا. تو یہ سب کیا ہے, جنت کی بشارت, یعنی फरिश्ते और उलमा बयान करते हैं कि वो फर्क कहते हैं कि तुम्हारी दुनियावी जिंदगी में भी हम तुम्हारे रफीक थे और आखिरत में भी अब हम तुम्हारे रफीक रहे। जिसका दिल तुम्हें चाहे, जो भी तुम मांगो, वो सब कुछ जन्नत के अंदर मौजूद है। यहाँ भी फरिश्तों की हिफाजत होगी, दुनिया के अंदर भी मलाइका नाज़िल होंगे हिफाजत करेंगे और आखिरत में भी हिफाजत होगी। बल्कि मौत, कब्र, बरज़ख, फरिश्तों की हर जगह फरिश्ते इसकी हिफाजत की जिम्मेदारी पूरी करेंगे। जिस तरीके से सिक्योरिटी गार्ड होता नहीं, फरिश्ते दुनिया में भी इसके सिक्योरिटी गार्ड बन जाएंगे और आखिरत में भी। और इसी तरह से कब्र में भी, यानी बहुत इत्मीनान के साथ और जगहों के ऊपर भी ये वाली आयत आई कि उसमें भी ये कि फला खौफुन अलैहिम वला हुम यहज़नून, यानी ना इनको कोई खौफ होगा इन अफराद को, ना ही कोई गम होगा, बल्कि ये अब जन्नत के असहाब करार पा जाएंगे। तो ये सब क्या होगा, किस वजह से होगा? सुमस्तकामू, और फिर उसके बाद ततनज़्ज़लु अलैहिमुल मलाइका, यानी इस्तकामत को इख्तियार करेंगे तब मलाइका नाजिल होंगे, तब ये तमाम चीजें मिलेंगी। यानी अगर इस्तकामत को निकाल दिए जाए तो फिर ये सब फवायद और अंजाम ये वाला हासिल नहीं हो सके। यहां तक के रिवायत में बात आई है कब्र और फिर कयामत के दिन भी बिल्कुल इत्मीनान से होंगे, फरिश्ते हर जगह साथ साथ होंगे, यहां तक के फरिश्ते पूरे सराब को भी आराम से पार करवा देंगे और पार करवाकर फिर जन्नत के अंदर दाखिल किया जाएगा। और सूरह इब्राहिम की जो बाकायदा एक आयत भी है कि जिस वक्त कब्र में, मुस्तहबात में से भी है कि जिस वक्त कब्र में इंसान को दफन कर दिया जाता है और वो लेटा हुआ होता है, तो उस वक्त सूरह इब्राहिम की आयत जो है वो पढ़ी जाती है, युसब्बितुल्लाहुल्लदीना आमनु बिल कौलिस साबित फिल हयातिद दुनिया व फिल आखिरा। यानी ए ईमान वालो, बल्कि है कि अल्लाह ईमान वालों को इस दुनिया और आखरत में साबित कदम रखता है, इस दुनिया में भी साबित कदम और आखरत में भी साबित कदम। यानी जो इस इस्तेकामत को एक मरतबा इख्तियार कर लेते हैं, दुनिया और आखरत, आखरत में साबित कदम, यानी जब जिस वक्त फरिश्ते आकर इनसे पूछेंगे, ये तमाम चीजों के सही सही जवाब देंगे, यानी कौले साबित, यानी उस वक्त ही अपने और उस चीजों को भूल नहीं जाएंगे, बल्कि वो अपनी इस्तेकामत की बुनियाद पर तमाम सवालों के भी सही जवाब देंगे, हद तक के तमाम अंजाम ठीक होता चला जाएगा। तो ये तमाम चीजें इस तरह से हैं कि रिवायत में भी ये बात आई है कि अल्लाह उसके पास, जब भी कोई शख्स इस्तेकामत को इख्तियार करता है तो अल्लाह उसके पास फरिश्तों को भेजता है। अच्छा, वो फरिश्ते उसको इबादत के लिए भी तैयार रखते हैं, उसे तरगीब देते रहते हैं। मसलन अगर ये सो जाए तो फरिश्ते उसको उठाते हैं, अगर ये किसी बेकार मसरूफियत के अंदर लोगों के साथ बैठ बैठ के बातें कर रहा होता है तो फरिश्ते इसको उभारते हैं कि यहां से उठो और इबादत की तरफ आओ। अब ये फजूल किस्म की अपनी जो मसरूफियात है इसको छोड़ता है, इस वक्त फरिश्ते उसको मजबूर कर रहे होते हैं। अच्छा, ये तो है जो दीन के ऊपर इस्तेकामत इख्तियार कर रहे होते हैं उनका ये मसला हो रहा होता है, कुछ ऐसे हैं जो गुनाहों पर इस्तेकामत इख्तियार करते हैं। तो जिस तरह दीन पर इस्तकामत करने वालों के लिए मलाइका का नुजूर होता है, उसी तरह बुराई पर इस्तकामत रखने वालों पर मुस्तकिल तौर पर शयातीन का नुजूर होता है। ये क्या करते हैं शयातीन? ये नेकियों से उसे मजीद बेरगबत करते हैं। अब इसे क्या होगा, इसे दरसे इल्मी में बैठने से इसको वहशत और घबराहट होगी। अब इसे फिका, अकायद, इखलाक, ये इसको ये फजूल लगने लगेंगे। ये आधा घंटा बैठ के ये चीज नहीं सुनेगा, लेकिन तीन तीन घंटे की हराम फिल्में मसलन बैठकर देख ले। अब जो है ये चंद मिनट की नमाज पढ़ना इसके लिए बहुत मुश्किल होगी, और दूसरी तरफ ये पांच पांच रोज के क्रिकेट मैच पूरे बड़े आराम के साथ जो है वो देखेगा। तो ये एक बहुत बड़ा नुकसान होता है कि इसके ऊपर फिर शयातीन का नुजूल होने लगता है, जो इसे इबादत से मजीद बेरगबत करते हैं। यानी इस्तकामत को अगर इंसान इख्तियार ना करे तो आप देखते हैं कि फिर वो मजीद नीचे की तरफ गिरता चला जाता है रूहानी एतबार से। तो ये एक बहुत बड़ा मसला होता है। अच्छा, इस्तकामत को अगर कोई इख्तियार करता है तो एक फायदा ये होता है कि साहिब इस्तकामत जो है उसका एक रोब लोगों के दिलों के ऊपर आ जाता है, मासूमीन की जाहिर इत्तबा करता है, उसकी एक हैबत और रोब लोगों के दिलों के ऊपर आने लगता है, ख्वाह वो बजाहिर साहिब अखलाक हो, ख्वाह वो बजाहिर मुस्कुराकर मिलने वाला हो, خواہ بظاہر بہت نرم ہو اور نرم مزاج، لیکن ایک مشاہداتی حقیقت ہے کہ ان افراد کا ایک روب آ جاتا ہے لوگوں کے دل پہ آ جاتا ہے. اور اگر کوئی شخص مسلسل استقامت اختیار کرتا ہے نیکی پر، تو اسی نیکی کے اوپر استقامت کرتے ہوئے، نیکی کے کام کرتے ہوئے جو اس کو موت آتی، تو روایت میں کہ جو شخص بھی جو عمل کرتا ہوا مرے گا اسی حالت میں اس کو اٹھایا بھی جائے گا. مثلا بہت سی روایتوں کے اندر ہے کہ جو کچھ افراد ایسے ہیں جو اپنی قبروں سے جب باہر نکلیں گے تو اللہ اکبر کی صدایں بلند کرتے ہوئے باہر نکلیں گے. اس وجہ سے کہ مثلا دنیا کے اندر بھی ذکر الہی میں ہر وقت ان کی زبان کے اوپر ذکر خدا رہتا تھا، یہ اکثر و بیشتر تسبیحات کے اندر مشغول ہوتے تھے، زبان کو اذکار الہی کے اندر آمادہ رکھتے تھے. ابھی جب قبر سے اٹھیں گے تو وہاں پر بھی یہی اذکار ذکر پڑھتے ہوئے قبروں سے باہر نکلیں گے. کتنا روایات میں ملتا ہے، اگر اس کے اور مثالیں نکالیں کہ مثلا جو شخص بھی حج کرتے ہوئے اس کو موت آ جائے، ایک تو مثلا یہ ہوتی ہے کہ چاہے وہ وہاں کی نااہلی کی وجہ سے جو وہاں کے حکمران ہیں، بعض اوقات یہ بھی وجوہات ہوتی ہے، لیکن کسی بھی وجہ سے، بعض اوقات بیماری کی وجہ سے بھی لوگ مرتے ہیں، کسی اور وجوہات سے، یعنی حج کرنے کے دوران اگر کوئی شخص انتقال کر جائے، تو روایات میں یہ ہے کہ قیامت تک ہر سال ہونے والے حج کا ثواب اس کے نام اعمال میں لکھا ہے. استقامت کے ساتھ کوئی ایک کام کر رہے تھے اور اسی حالت کے اندر مر گئے، اب وہی کام کا ثواب قیامت تک اس کو ملتا رہے گا، اور اسی طرح سے وہ قیامت کے اندر اٹھایا جائے گا، ہو سکتا ہے تلبیہ پڑھتے ہوئے قبروں سے اپنے برآمد. اچھا، اب جو ہے استقامت کو، اب جو چیزیں انسان کو نقصان پہنچاتی ہیں وہ اعمال کون کون سے ہیں جو ہم دیکھیں کہ ہمارے ہم کیوں آخر اپنی بات پہ قائم نہیں رہتے، اپنے ارادے پر قائم نہیں رہتے، ہم کوئی چیز کسی چیز کا ارادہ کرتے ہیں وہ ارادہ پورا نہیں ہوتا، شکستہ ہو جاتا ہے، عزم ٹوٹ جاتا ہے، کام اپنے انجام تک نہیں پہنچتے. تو سب سے پہلی وہ چیز جو امام خمینی فرماتے تھے کہ انسانی ارادے کو کمزور کرنے والی کوئی بھی چیز گانے اور موسیقی سے بڑھ کر نہیں. یہ جس قدر بھی کسی بھی طرح سے، چاہے ٹی وی کی آواز مستقل طور پر، ایک تو ٹی وی کا ہر وقت کھلا رہنا آواز کے ساتھ یہ اچھی چیز نہیں ہے، مستقل طور پر آپ کے کان میں حرام موسیقی کا جانا، حرام گانوں کا جانا، یہ خود بخود جب انسان کے دل دماغ میں اس طریقے سے یہ چیز ہے، اور بعض اوقات ہر دفعہ ممکن بھی نہیں کہ آپ اس پہ توجہ نہ دیں، کبھی توجہ بھی دینے لگتے ہیں، تو انسانی ارادے کو سب سے زیادہ کمزور بنانے والی چیز ہے. انسانی ارادے کو سب سے زیادہ کمزور، بلکہ ہمارے استاد محترم کہتے تھے کہ یہ اس کو گانے اور موسیقی کو ایمان کا کینسر نہیں بلکہ ایمان کا ایڈس قرار دینا چاہیے. یعنی جس کے اندر کیا ہوتا ہے کہ انسان کی قوت مدافعت ختم ہو جاتی، قوت مدافعت ہے تو بہت سارے انفیکشنز کا مقابلہ کرتا ہے، اب جب قوت مدافعت جراثیم کی بالکل ختم ہو گئی تو اب نمونیا کا وائرس جو جراثیم وہ نمونیا کر دے گا، ٹی بی والا ٹی بی کر دے گا، جتنے اور بے شمار امراض کا ایک گڑھ یہ شخص بن جاتا ہے. تو گانے اور موسیقی سے بڑھ کر کوئی بھی چیز انسانی ارادے کو نقصان پہنچانے والی نہیں، امام خمینی کہا کرتے تھے. تو کوشش کریں کہ یہ ایک چیز ہے. اور دوسری چیز ہے جس سے انسانی ارادہ کمزور پڑ جاتا ہے، وہ ہیں برے دوست. برے دوست، باقاعدہ سورہ زخرف کے اندر بھی یہ چیز آئی ہے کہ قیامت میں سب ایک دوسرے کے دشمن بن جائیں گے سوائے متقی افراد. یعنی جتنے بھی ہم بظاہر آپ کے دوست بھی نظر آ رہے ہیں، اگر وہ متقی پرہیزگار سہیلی نہیں، قیامت میں سب دشمن بن جائیں گے ایک دوسرے. تو کوشش یہ کریں کہ یہ برا دوست، دیکھیے اگر برا دوست، بری سہیلی، یا اگر وہ برائی میں قوی ہے تو وہ ساتھ ساتھ آپ کو بھی گمراہی کی طرف لے جائے گی. یہی وجہ ہے کہ جو قرآن کے اندر آیا کہ قیامت کے دن باقاعدہ ایسے افراد ہاتھوں اپنے دانتوں سے اپنے ہاتھوں کو کاٹیں گے اور کہیں گے یا ویلتی لیتنی لمت اتخذ فلانا خلیلا، काश मैंने दुनिया में फुला शख्स को अपना दोस्त ना बनाया होता। क्योंकि आप देखती बहुत सारे नेकी के काम आप करने के लिए जाती लेकिन वो सहेली आड़े आ जाती या उसके साथ ज्यादा देर बैठती है, वो दुनिया की तरफ आपको माइल कर लेती। तो बुरे अफराद, बुरे दोस्त, यानी हजरत नूह का वो बेटा जो किसी सूरत हजरत नूह की तमाम तर कोशिशों के बावजूद राह रास्त पर नहीं आया था, यहां तक कि अपनी आंखों से मुसलसल पानी को पहाड़ के ऊपर चढ़ता हुआ देख रहा था और आखिरी वक्त तक हजरत नूह बुलाते रहे लेकिन नहीं आया, उसकी वजह भी उलमा ने बुरे दोस्त करार दी। उसके दोस्त बुरे थे जिसकी वजह से उसका अंजाम ये हुआ। तो अच्छा, अगर अहले इस्तेकामत वाले दोस्त आप बनाती, ऐसी सहेलियां बनाती जो आपसे रूहानी एतबार से, दीनी एतबार से कवी, तो वो अपनी इस्तेकामत को आपके अंदर मुंतकिल करते हैं। देखिए, पिछली गुफ्तगू हमारी यहां पर हुई है, उसके अंदर एक बात आई थी कि तकरीर में मुकर्रर के असरात होते हैं, तहरीर में मुहर्रर के असरात होते हैं। उलमा फरमाते हैं कि जो शख्स तकरीर कर रहा होता है अगर वो खराब आदमी है अकायद और किरदार के एतबार से, तो वो अपनी बुराइयां अपने सामईन में मुंतकिल करता है, और अगर वो नेकोकार है, सवाले है, सही अकायद का हामिल है, तो वो अपनी तकरीर के अंदर अपनी बुराइयां, यानी जो सुनने वाले अफराद हैं वो उसकी अच्छाइयां उसके अंदर मुंतकिल होने लगती। तो जब ये है कि जो शख्स भी यानी कोई बात ऐसी कहता है जिस पर खुद आमिल होता है तो दूसरे लोग उसकी बात में असर भी होता है, वो लोग भी उसके ऊपर अमल करने लगते हैं। तो ऐसे दोस्तों को, दोस्तों का इंतखाब करना चाहिए, क्योंकि अगर बुरे दोस्तों का इंतखाब किया तो वो उनके पास इस्तकामत है बुराइयों वाली, उनके पास मलाइका के बजाय शयातीन का नजूर होता रहता है, उन्हीं के साथ आप हर वक्त बैठी हुई, तो नतीजा ये कि वो तमाम नहूसतें जो उसको दामनगीर हैं उसके अंदर आप भी गिरफ्तार हो जाएंगे, आपका इरादा भी कमजोर रह जाएगा, वो आपको आगे बढ़ने नहीं देगी, बल्कि आपको हो सकता है मजाक उड़ाएगी, ये तुमने क्या करना शुरू कर दिया तुम, तो यानी आपको डिस्करेज करेगी उसमें राह में आगे कदम बढ़ाने से। इसके मुकाबले में अहले इस्तकामत अपने से दीन में और इल्म में और तकवा परहेजगारी में बेहतर की तलाश करके आप किसी ऐसी को अपनी दोस्त और सहेली बनाएंगी, वो आपको आगे की तरफ लेकर जाएगी। जब भी हम देखते हैं कि मसलन सीधे हाथ में इमाम खुमैनी, बचपन से इमाम खुमैनी हमारे उलमा की, अगर देखिए जो बड़े अफराद हैं उनका बचपन भी अगर आप देखें तो उसके अंदर ऐसी एक्स्ट्राऑर्डिनरी चीजें मिलती हैं। ऐसा नहीं है कि कोई अचानक से कोई चेंज आ गई, बहुत शाजो नादिर ही ऐसे वाकयात है, वरना असलन ये होता है कि शुरू से इंसान अपने आप को नेक बनाता हुआ चले तो उस बाद में बड़े मुकाम तक रसाई हासिल करता है। इमाम खुमैनी इतनी छोटी उम्र से ही साले अफराद के साथ दोस्त थी। आयतुल्ला सिस्तानी, आयतुल्ला खोई के मुकाबले में कितनी छोटी उम्र, लेकिन बचपन से नहीं, दाढ़ी मूंछ भी नहीं निकली आयतुल्ला सिस्तानी, कितनी कम उम्र, लेकिन क्या है कि अपने से बेहतर दोस्त का इंतखाब किया और सिर्फ ये दोस्ती चलती रही यहां तक के ये दोस्त बड़े हो गए बाद में और दोनों अपने अपने जमाने के मर्जे वक्त पर। यानी एक ने अपनी इस्तेकामत दूसरे के अंदर मुंतकिल। इसी तरह से रहबर मौजम सीधे हाथ पर जो है, तो जी सीधे हाथ पर, तो इसमें अगर आप देखें ये देखा जाए तो बजाहिर दाढ़ी भी नहीं, अभी कितनी कम उम्र का एक दौर है, लेकिन क्या है कि उस वक्त से ही नेक और सहले अफराद के साथ दोस्ती। तो हम देखते हैं कि इंसान उनसे बहुत कुछ सीखता और बुरों से बुरी चीज सीखता है, मसलन सिर्फ देख के भी सीखता है। मसलन अगर आप नहीं भी चाहेंगे तो किसी भी जमाई लेते हुए शख्स को अगर आप देखें तो आपको भी जमाई आने लगती है। तो इसी तरीके से नेकियों की भी बात होती है, उसको नेकियां करते देखकर आपका भी दिल चाहने लगता। अच्छा, ये दो चीजें हुई, मौसीकी ये आपके इरादे और उसको कमजोर बनाती, गाने और मौसीकी, और बुरे दोस्त ये आपके इरादे को कमजोर बनाने वाली। तीसरी चीज ये है कि अगर घर के अफराद गैर सौले हो सकता है कि किसी के बहन भाई गैर सौले हों, हो सकता है किसी औरत का शौहर गैर साले हो सकता है किसी मर्द की बीवी सही ना हो। बहन भाई अक्सर वालिदैन, अब जाहिर है कि माजी में जाकर अपने वालिदैन को तो तब्दील नहीं किया जा सकता, अपने बहन भाइयों को तब्दील नहीं किया जा सकता, तो कम से कम उनकी तरबियत फिर ऐसी करने की जिम्मेदारी हो जाती है, क्योंकि रहना आपको बिलाखिर उन्हीं के साथ है, आप उनको छोड़कर कहीं जा नहीं सकते। तो फिर आपको ये कोशिश करनी पड़ेगी कि उनमें अगर कोई गैर सवाले हो ताकि वो अपनी बुराई का असर आप पे ना कर सके। असल घर में कोई इन्फेक्शस डिजीज के अंदर मुबतला है, जरासीम फैला रहा है, टीबी का कोई मरीज है, आप सबको भी लग सकती है, तो आप उस शख्स का इलाज करवा देंगे, भाई हमें ना लग जाए कहीं। तो ऐसे अफराद का भी आपको इलाज करना पड़ेगा, रूहानी तौर पर कोशिशें करनी पड़ेंगी, अमर बिलमारूफ और नहीं अनिल मुनकर करना पड़ेगा कि अपने असरात बंद मुझ तक और मैं ना पहुंचा दें। सहले अफराद मुसलसल कोशिश से उन अफराद को भी सहले बनाने का काम करना पड़ेगा। लेकिन असला नहीं है कि अगर घर में कुछ ऐसे अफराद मौजूद हों तो ये भी असर पसीरी दिखाते हैं और ये इस्तेमामत को नहीं आने देते। आयतुल्ला सिस्तानी के दादा सैयद अली सिस्तानी, जिनके नाम पर आगे सिस्तानी का नाम अली रखा गया है, ये दादा हैं। अच्छा, वालिद बाकर सिस्तानी, जिनका इमाम जमाना से मुलाकात का एक वाकया बहुत मशहूर है, देखिए अगर सवाले लोग खानदान के अंदर हों, अपने दादा से देखा जो अपने जमाने के काजी खुजात थे, फिर इनके वालिद बाकर सिस्तानी, फिर खुद आयतुल्ला सिस्तानी के भाई, यानी भाई भी ऐसे घर का माहौल है तो इंसान सब ठीक होते चले आते हैं, आयतुल्ला महमूद सिस्तानी, ये उनके भाई हैं आयतुल्ला सिस्तानी, और आयतुल्ला सिस्तानी के दो बेटे, वो जो औलाद अल इमाम अल सिस्तानी यहां लिखा हुआ है, दोनों बेटे हैं बाकर और रजा, और उनके साथ ही आयतुल्ला सिस्तानी के ये पोते हैं अहफाद अल इमाम अल सिस्तानी, जिनके नीचे ऊपर लिखा हुआ है ये पोते हैं। यानी आपने देखा दादा से लेकर दादा, वालिद, आयतुल्ला सिस्तानी, औलादें, औलाद की औलादें, पांच नस्लें तो मैंने आपको यही दिखा दी सारे। नेकी और साले होना, नेक होना और साले होना, फिर इन नस्लों में इस तरह से मुंतकिल होता। यानी अगर अफराद की ऐसे अफराद की कसरत रहो नेक और साले की, तो क्या होता है कि फिर बुराई रखने वाले अफराद वो ताकतवर होने लगते हैं, खानदानों में भी वो ताकतवर हो जाते हैं। तो ऐसे अफराद को ताकतवर होना चाहिए दीनी एतबार से, वो अपना इन्फ्लुएंस रख सके, दूसरे लोगों को भी नेक बना सके। तो आपने देखा कि फिर ये नस्लों के अंदर ये सिलसिला कैसा चलता है। इसी तरह से मसलन रहबर मौजम आयतुल्ला खामेनेई, इनके वालिद हैं बराबर में सैयद जवाद खामेनेई, ये वालिद इंतकाल हो चुका अब तो, लेकिन क्या है कि रहबर मौजम और रहबर मौजम के जो चार चार बेटे, एक और जो बड़े शख्सियत खड़ी हुई वो कोई और रिश्तेदार है, लेकिन चार बेटे, और यही चार बेटे क्योंकि देखिए साले अफराद उनके वालिद से और उससे पहले के भी, यानी रहबर मौजम ने अपनी इब्तदाई जो दीनी तालीम है अपनी वालदा से हासिल की थी, शरह हमसल्ला वगैरह तो उन्होंने जो है जो दीनी किताबें हैं ये अपनी वालदा से पढ़ी, यानी वालदा भी नेकी और इल्म के मैदान के अंदर वो आगे, और फिर यही चारों बेटे बाद में चलकर ये सब भी आलिम दीन के अंदर। तो आपने देखा कि बहरहाल नेकी तो खानदान को भी सहले बनाना पड़ेगा, तभी उनके असरात आप तक पहुंचेंगे, आप भी अपने इरादों के अंदर मुस्तकीम रह सकेंगी, इस्तेकामत होगी, इरादे टूटने नहीं पाएंगे। वरना ये गैर सवाले अफराद की कसरत और भरमार होगी खानदान में, तो वो आपको, आप किसी चीज पर अमल करना चाहेंगे वो लोग नहीं करने देंगे, आप तालीम दीन हासिल करने आना चाहेंगी शौहर रुकावटें डालेगा, भाई रुकावटें डालेंगे, वालदेन रुकावटें डालेंगे, उनको भी तब्दील करने की जिम्मेदारी रहेगी, वरना आपका इरादा कभी मुसम्मम नहीं हो पाएगा। अच्छा, इसी तरह से जो अगली चीज है जिससे इंसानी इरादा कमजोर होता है वो है कोई भी जिस्मानी या नफ्सियाती कमजोरी, ये खुद भी इस्तेकामत को और इरादे को नुकसान पहुंचाने वाली। دیکھیے کتنے افراد ایسے ہیں جو کہ بہت بدتمیز اور جھگڑالو ٹائپ کے ہوتے ہیں خاندانوں میں، اگر آپ دیکھیں تو وہ حقیقتاً بہت سنجیدہ طور پر انہیں ایک نفسیاتی علاج کی ضرورت ہوتی ہے، بس لیکن لوگوں میں کیا ہوتا ہے، یہ بہت بدتمیز ہے، یہ عورت بہت بدتمیز ہے، یہ بہو بہت بدتمیز ہے، یہ ساس بہت بدتمیز ہے، یہ فلاں شوہر بہت بدتمیز ہے، یہ پھر یہی آپ سنتے ہیں جبکہ ان کو کوئی سائیکیٹرک النس ہوتی تو ان کے علاج کی ضرورت ہوتی جو ہمارے یہاں سمجھا نہیں جاتا، مار پٹائی ان کے ساتھ ہوتی ہے، انہیں برا بھلا کہا جا رہا ہوتا ہے، کسی کو مثلا ٹیوبرکلوسس کا مریض ہے، وہ کھانسے چلا جا رہا ہے، اسے لاکھ پورا زمانہ برا کہتا رہا ہے کہ مت کھانسو، تمہارے کھانسنے سے ہمیں تکلیف ہو رہی ہے، کیوں کھانس رہے ہو بھائی، وہ مجبور ہے، بیمار ہے، اس کا علاج کروائیں گے تو کھانسی دور ہوگی، اسی طریقے سے ان افراد کو بھی میڈیکل ٹریٹمنٹ کی ضرورت پیش آتی ہے. مثلا کتنی بیماریاں ایسی ہیں، مثلا آج کل مشہور بھی ہو گئی یہ بات، پہلی طرح نہیں سمجھا جاتا تھا کہ وائٹامن ڈی کی اگر کسی کے اندر کمی ہو جائے، اب کتنی ساری چیزیں اس کے ساتھ جو ہے وہ ہو رہی ہوتی ہیں، اس کو مثلا جسم کے اندر درد ہو رہا ہے، اس کے مسلس میں جو ہے کمزوری ہو رہی ہے، اس کو ڈپریشن ہوا جا رہا ہے، اس کو جو ہے وہ بھول کا مرض لاحق ہوا ہوا ہے، اتنی ساری چیزیں اس کے ساتھ ہوئی ہوئی ہیں اور اسے آپ کہہ رہے ہیں کہ بھائی استقامت اختیار کرو، اس کو کہہ رہے ہیں کہ جناب آپ کا ارادہ کیوں مضبوط نہیں ہوتا، وہ کیسے کر رہے ہیں، یعنی اس کے اندر ایک چیز کی کمی ہوئی ہوئی ہے جسمانی اعتبار سے، مثلا کوئی شخص کمزوری کے اندر ہے، جسم ڈاہریا ہوا ہوا ہے، اس کو جسم سے نمکیات نکل چکی ہے، بستر پہ گرا پڑا، اسے کہہ رہے ہیں 11 رکعت کی نماز شب کھڑے ہو کر پڑھو، یہ تو نہیں ہوگا نا، استقامت اس کی ٹوٹ جائے گی، ارادے کا کوئی فائدہ نہیں ہوگا، ارادہ کرنے کا بھی کمزور پڑ جائے گا، تو بہت سی چیزیں ایسی ہیں جن کے طرف متوجہ ہونا چاہیے کہ کہیں ایسا تو نہیں کہ ہمارے جو چیزیں سستی ہو رہی ہے، ہمیں بوجھی بوجھی سی طبیعت ہے، ہو سکتا ہے ڈپریشن ہو سکتا ہے وائٹامن ڈی کی ڈیفیشن، تو یہ سب ہوتا ہے. اسی طریقے سے مثلا کتنی خواتین ایسی ہیں گری گری طبیعت ہو رہی ہے، چکر آ رہے ہیں ان کو، کمزوری کا احساس ہو رہا ہے، دل کی دھڑکن بہت زیادہ تیزی کے ساتھ دل دھڑک رہا ہے، مثلا بلڈ پریشر لو ہوا جا رہا ہے، بعض اوقات بے ہوشی کی کیفیت بھی ہو جاتی ہے، کوئی بھی اس طرح کی چیز پتہ چلا خون کی کمی ہے ان کے اندر، اب ان سے کہیں کہ جناب آپ کا عزم اور ارادہ کبھی کیوں نہیں ہوتا، اسے لاکھ آپ درد سنائیں، اسے کبھی کمی ہو نہیں سکے گا عزم اور ارادہ کبھی، کیونکہ جسمانی کمزوریاں اس کو کچھ ایسی لاحق ہیں جس کو کریکشن کی ضرورت ہے. بیمار جسمانی اعتبار سے بیمار شخص سے آپ توقع نہیں کر سکتے کہ وہ بڑے بڑے ٹاسک اور گولز کو اچیو کرے گا، یہ نہیں ہو پائے گا. اسی طرح سے مثلا تھائرائڈ کی بیماری بعض اوقات جو ہے وہ اوور ایکٹیو ہو جاتا ہے تھائرائڈ گلینڈ، کبھی وہ انڈر ایکٹیو ہو جاتا ہے، دونوں صورتوں کے اندر بہت ساری ایسی اس کے اندر چیزیں ہوتی ہیں کہ جس کو جب ایکسیڈنٹلی جب کبھی جاتے ہیں یا کوئی ایسے انویسٹیگیشن کرانی پڑتی ہیں تو چیزیں کچھ نکلتی ہیں، ورنہ ایک عرصے طویل عرصے تک انسان ایسے ہی چل رہا ہوتا ہے، وہ ہی سوچ رہا ہوتا ہے میں کیا کروں، میں تو اپنی چیزوں کو کر ہی نہیں پاتا، کتنی دفعہ میں نے کوشش کی، عزم و ارادہ میرا کامیاب ہی نہیں ہوتا، پتہ چلا اس کے پیچھے کوئی جسمانی ٹائپ کی چیزیں ایسی ہو رہی، مثلا کسی کو اور کوئی بیماری نہیں، صرف لو بلڈ پریشر ہی رہتا ہے، لو بلڈ پریشر میں بھی گری گری طبیعت رہتی ہے، کبھی چکر آنے لگتے ہیں، کبھی دل زور زور سے دھڑکنے لگتا ہے وغیرہ، یہ تمام چیزیں ایسی ہیں جو اس کو عمل کے اوپر ابھاریں گی نہیں بلکہ ڈپریس رکھیں گی کہ نہیں کام نہیں کرو، تو وہ اس کا عزم اور ارادہ کبھی نہیں ہو پائے گا، تو یہ تمام چیزیں ایسی ہیں کہ جن کا خیال رکھنا چاہیے. میں سب چیزوں کا تو آپ کو نقشہ کو میڈیکل کا یہاں پر تو نہیں ہو رہا ہے لیکچر کے میں ساری چیزیں آپ کو بتاؤں، لیکن ایک متوجہ کرنا ہے کہ اس طرح کی چیزیں بھی ہوتی ہیں کہ جو عزم و ارادے کو ناکام بناتی ہیں اور استقامت کو نہیں آنے دیتی. اچھا اب اس کے علاوہ پھر ایک سستی کا ایک مرض ہے، سستی. اچھا دیکھیے وہی والی بات، سستی کا مرض بھی یہ متعدی مرض ہے، لگنے والا ہے، جیسے میں نے کہا نا جمائی لیتے دیکھے کسی کو آپ تو آپ کو خود بھی نیند آنے لگتی، جمائی آنے لگتی اسے دیکھ کر. تو اگر آپ نے ایسوں کو اپنا دوست بنایا جو سست ہیں کاہل ہیں، کتنی آپ چیزیں دیکھتی ہیں سستی کے، بعض اوقات لطیفے بھی ہیں کہ کون زیادہ سست ہے، تو ہر کوئی کہا کہ آخری میں جو آدمی تھا اس نے کہا کہ میں بٹن دبا کے ہر چیز کرنا چاہتا ہوں، تو سب سے زیادہ سست ہے وہ کہنے کا اصل مسئلہ ہے کہ بٹن کون دبائے گا، تو اس کے اندر بٹن دبانے کے لیے بھی اتنی سستی. تو جو سست مزاج ہو جائے تو یقین کیجئے پھر وہ عزم و ارادہ کرنا، استقامت اختیار کرنا چیزوں پر، اس کی سختیوں کو برداشت کرنا سست مزاج آدمی کا کام نہیں. سستی کا علاج کیا ہے؟ اچھا اب دیکھیں سستی کے اندر نوجوان آج کل آپ نے دیکھا کتنا زیادہ سست ہوتے جا رہے ہیں، मसलन उनको हाथ में पकड़कर अगर वो कोई चीज देखनी भी है उसके अंदर, तो उनको हाथ में पकड़ने का भी, फिर उन्होंने शीशे के ऊपर उसको रखा और उसमें नीचे से उसको देखने की इतनी भी मेहनत ना करनी पड़ जाए। तो इसका इलाज क्या है? इसका इलाज फकत चुस्ती, सुस्ती का इलाज चुस्ती। हर काम एक तो खुद करने की आदत डाली। पैगंबर इस्लाम के जो मुखलिस असहाब कराम थे, उनके हाथ से अगर कभी चाबुक भी गिर जाता था ना, किसी आदमी से उठाकर नहीं कहते थे कि तुम मुझे उठाकर दे दो, बल्कि खुद घोड़े से नीचे उतरते थे, चाबुक को उठाते थे। हालांकि किसी से भी कह सकते थे, लेकिन नहीं। इमाम खुमैनी के मुताबिक कितना वाकयात में मिलता है कि वाई फाई मीटिंग्स हो रही होती थी, जंग हो रही है, पासदारा इंकलाब के लीडर्स बैठे हुए हैं, हुकूमती ऑफिशियल्स बैठे हुए हैं, और अचानक से इमाम खुमैनी पीछे उठे और दूसरे कमरे में जाके लाइट बुझाकर फिर दोबारा मीटिंग के अंदर आकर बैठ गए। देखा जाए तो किसी से कह भी सकते थे, नजरअंदाज भी कर देते तो किसी को ख्याल तक नहीं आता, लेकिन नहीं, खुद से उठकर काम करना, यही एक इलाज है। जहां आप हर वक्त दूसरे के ऊपर अहकाम चलाते रहेंगे, ये कर दो, वो कर दो, वो कर दो, वो कर दो, दूसरों को कहते रहेंगे, तो मजीद सुस्ती की तरफ मामला जाएगा। तो ये ऐसी चीजें हैं कि जिसका आपको ख्याल रखना चाहिए, वरना सुस्त वाला आदमी क्या है, हमेशा कामों को ना अजमो इरादा आ ही नहीं पाएगा, कहेगा कल कर लूंगा, परसों कर लूंगा, एक हफ्ते बाद कर लूंगा, मुस्तकबिल में कर लूंगा, आज दिल नहीं चाह रहा, आज ये हो गया है, ये सब चीजें जो आपको नजर आ रही सब देखें, तो उसमें क्या है कि नहीं, अभी मुझे इस काम को करना, इसका तरीकेकार ये, अभी जैसे ही, बल्कि अभी आगे चलकर भी ये बात आएगी कि जैसे ही दिल में यह ख्याल किसी भी नेकी का पैदा हो, दाइया पैदा हो, फौरन उस काम को कर लीजिए, वरना क्या होगा, जैसे अभी आगे चलकर मिसालें भी इसकी आएंगी कि आप सदका, जिस वक्त दाइया पैदा हो सदका देना चाहिए, फौरन सदका निकाल दें, जहां आपने थोड़ी सी भी देर लगाई शयातीन रिवायतों में हाथों से चिमट जाएंगे और सदका देने से रोक देंगे आप। तो यही सब चीजें इनके, कि जैसे ही आपको मसलन किसी चीज को दिल चाहे, मुतालिया करने को दिल चाहे, फौरन आप बैठ जाए, किसी काम का नमाज पढ़ने को दिल चाहे, जरा सा वक्त जाया ना करें, आपने दो मिनट भी अगर सोचा कि पढ़ूं या नहीं पढ़ूं, बस वहीं आपके ऊपर शयातीन का गलबा हो जाएगा और उस काम को नहीं करने देगा। तो अभी करना है, जैसे ही ख्याल दाइया दिल में पैदा हो, समझ जाए कि जो कोई फरिश्ता है वो दिल से गुजर गया है, उसने तौफीक मुझे पैदा हुई, बस फौरन उस तौफीक को आप हासिल कर। अच्छा, उसके बाद कुछ बुरी आदतें ऐसी, ये कुछ आदतें अगर पड़ी हुई ये भी अज़्म और इरादे को नुकसान पहुंचाती। जब भी रिवायत में भी बात आई कि आदत का बदलना मौजज़े से कम नहीं, बल्कि यहां तक है कि अगर कोई शख्स ये कहे कि सूरज मगरिब से निकल आया है तो यकीन कर लेना, लेकिन कोई ये कहे कि फलाने ने अपनी आदत बदल ली है तो यकीन ना करना, नहीं, इतना मुश्किल काम है कि सूरज का मगरिब से निकलना निस्बतन काबिल कबूल है बनिस्बत इस बात को कबूल करने। अच्छा, इसमें कौन सी चीजें आती हैं? उलमा कहते हैं तीन चार चीजें तकरीबन ऐसी हैं कि जो कि इतनी जो बुरी बुरी आदतें अगर किसी में हो, इनका अज़्म और इरादा लाजमी तौर पर कमजोर होगा और इनके अंदर इस्तकामत नहीं। बातें करना, ज्यादा खाना और ज्यादा सोना, ये तीन चीजें ऐसी हैं कि ये किसी चीज को भी अपने इख्तिताम तक नहीं पहुंचाने देंगे। इन बुरी आदतों को तर्क करना पड़ेगा। बोलना, बहुत सी खवातीन से सब तक के शोहर परेशान होते हैं, बाकायदा हदूद लिखते हैं मदर से, सिर्फ उनकी बहुत ज्यादा बोलने की वजह से। एक ने तो पूछा भी धर्म से कि हमारी शादी की सालगिरह आने वाली है, तो उन्होंने कहा, शोहर ने कहा कि इस खुशी में हमें 10 मिनट की खामोशी इख्तियार करनी चाहिए। तो बाज़ औक़ात ये भी है कि खामोश रहना ज्यादातर औकात, क्योंकि ज्यादा बोलना ये अज़्म इरादे को कमजोर करता है, ज्यादा खाना ये अज़्म इरादे को कमजोर करता है, और ज्यादा सोना ये भी अज़्म इरादे को कमजोर करने वाली चीज है। ये तीनों में जब तक एक खातिर ख्वाह कमी वाकई नहीं होगी और फजूल गुफ्तगू, फजूल और बगैर भूख के खाना खाना या ज्यादा खाना खाना, ये इंसानी इरादे को नुकसान पहुंचाता है। इसी तरह से एक बहुत अहम चीज है और वो है तवान, توانائی کا فضول کاموں میں ضائع کر. دیکھیے یہ بہت ہی میرے اعتبار سے اہم ہے جو آپ کے عزم و ارادے کو نقصان پہنچانے والی چیز ہے. یعنی جس توانائی کو آپ کو اپنے اہداف کے اوپر خرچ کرنا چاہیے تھا وہ آپ کی فضول چیزوں کے اندر خرچ ہو رہی. مثلاً ایک مثال دیتا ہوں, آپ نے دیکھا ہوگا کہ نومولود بچے ہیں ان کو لپیٹ کے گرم ماحول کے اندر رکھا جاتا ہے, بہت زیادہ بھی گرم ماحول میں نہیں, بچہ بہت زیادہ فرق نہیں ہے اس میں اور آپ میں, جتنی سردی آپ کو لگتی تقریباً اس کو بھی اتنی لگتی, جتنی گرمی آپ کو لگتی اس کو بھی اتنی لگ رہی ہوتی. خاص طور پہ وہ بچے کے جو کہ ذرا وزن کے کم پیدا ہوتے ہیں ان کے متعلق ہے کہ ان کو گرم اس میں رکھا جائے. یہاں تک کہ جو پری میچور بچے ان کے لیے باقاعدہ ایک ٹیکنیک آتی ہے جسے کینگرو مدر کیئر کہتے ہیں, جسے کینگرو جس طرح اپنے جسم سے چپکا کے اپنے بچوں کو رکھتا ہے اس طرح سے جس ماں کے جسم کی ہیٹ وغیرہ بچے کے اندر جائے, یہ کپڑوں کے ذریعے اس کو گرم رکھا جائے. وجہ اس کی کیوں رکھا جاتا ہے اس کو گرم اس کے اندر, تاکہ اگر آپ اس کو سردی اگر لگتی رہی تو یہ اپنے جسم کو گرم کرنے کے لیے اپنے جسم کی انرجی کو استعمال کرے گا اور اس کا وزن نہیں بڑھے گا. یہ ساری انرجی تو جسم کو اپنے گرم رکھنے کے لیے استعمال کر رہا ہے, تو آپ ایکسٹرا گرمی اس کو وارمتھ پرووائڈ کر دیں تاکہ یہ اس کی انرجی جسم کے اوپر لگے, اس کا وزن بڑھے, یہ اس کی گروتھ صحیح ہو. تو ہم لوگوں کے ساتھ بھی کیا ہوتا ہے, ساری توانائی ہم نے اپنی جو لگانی تھی مثلاً عبادت کے اوپر وہ ہم نے لگا دی, مثلاً لیٹ نائٹ جو شادی کی تقریبات ہوتی ہیں اس کے اندر لگا دی, وہاں سے دو دو تین تین بجے جب آپ آ رہے ہیں اپنی توانائی کو خرچ کرنے کے لیے, اب آپ سے نماز شب کب پڑھنے کو آپ کو دل چاہے گا, کب آپ کو نماز فجر کو آپ پڑھ سکیں گی اٹھ کر دو گھنٹے کے بعد ہی. یعنی کیا ہوا کہ جس توانائی کو لگنا چاہیے تھا عبادت کے لیے اطاعت کے لیے وہ توانائی آپ نے کسی فضول جگہ کے اوپر خرچ کر دی تاکہ ہارے وہاں سے واپس آئیں. مثلا کوئی شخص اگر اسراف کر کے اپنا سب کچھ لٹا دے تو اب انفاق فی سبیل اللہ کے پاس کرنے کے لیے اس کے پاس کہاں پیسے بچیں گے, یہ کہاں غریب لوگوں کی امداد کر سکے گا, یہ کب صدقات دے سکے گا, کب نیک کاموں پیسہ خرچ کرے گا, تو اسراف کیوں خرچ کر دیا اس نے سارا. اسی طریقے سے مثلا بچے ہیں کھیل کود کر, کھیلنا ضروری ہے ان کے لیے, اس کی مذمت نہیں کرنا, لیکن بے تحاشا کھیلوں کے اندر لگے رہنا. اب یہ اتنا تھکا ہارا جب یہ لڑکا نوجوان اپنے گھر کے اندر آئے گا آپ کے خیال میں کہ والدین کی خدمت کر سکے گا؟ میں جائز طریقے سے جسمانی ایکٹیویٹی کی خلاف بات نہیں کر رہا, ایکسیسو بہت زیادہ جو حد سے زیادہ کوئی چیز بڑھ جاتی ہے نا, تو ہم دیکھتے ہیں کہ مثلا والدین کہتے ذرا پانی پلا دو تو پانی کہتا ہے کہ میں توجہ ہی نہیں دیتے بچے آج کل معاشرے کے اندر ہم کو نظر آ رہا ہے کہ یہ کر دو ہماری ٹانگ دبا دو کمر میں درد ہو رہا ہے والدین کی یہ کر دو, لیکن بچے عام طور پر کہ ہم بھی تھکے ہوئے ہیں کہ کہہ کے مثلا چلے جاتے ہیں. کیا ہے کہ انہوں نے اپنی توانائی کو دیگر چیزوں کے اندر لگا دی, اب جہاں اطاعت الہی کا مسئلہ آیا وہاں پر ان کے پاس توانائی نہیں بچی. اسی طرح سے مثلا اپنی آنکھوں کو فضول انٹرنیٹ سرفنگ اس کے اندر لگایا ہوا ہے, اپنی آنکھوں کو بجائے کہ کتاب کے مطالعے میں لگاتے. یعنی جائز حد تک جتنا چیز اس کے اندر معتدل رہتے ہوئے کمپیوٹر کا استعمال وہ تو ٹھیک ہے, لیکن میں ایکسیسو اس کی بات کر رہا ہوں جو کہ عام طور پر معاشرے میں نظر آ رہا ہے. نوجوان ہیں ان کی انگلیاں ہر وقت ٹیکسٹنگ وغیرہ کے فضول, یعنی ایک ایک چیز کی گویا کوئی ٹریکر ان کے اوپر لگا دیا گیا ہے کہ مثلا باتھ روم بھی جا رہے ہیں تو اس کے اوپر اسٹیٹس لگا کے جا رہے ہیں, اور کھانا بھی کھا رہے ہیں تو اس کا اسٹیٹس لگا رہے ہیں, جو چیز پک رہی ہے تو اس کی تصویریں کھینچ. یہ فضول توانائیاں اپنی ضائع ہو رہی ہیں, یہ ڈرین ہو رہی ہیں. جیسے میں نے ابھی اس سے پہلے کہا تھا کہ پانی کی اوپر جا رہا ہے پانی ٹنکی کے اندر لیکن سارے نل کے جو ہے کھولے ہوں, نتیجہ تن یہ ہوگا کہ جب واقعی ضرورت پیش آئے گی اور باتھ روم میں بیٹھے ہوں تو سب پانی نہیں آئے گا. تو بہرحال یہ مسئلہ اس کے اندر ہوتا ہے, تو انگلیوں کو اس میں استعمال کر رہے ہیں, تو اب ان کے پاس کب ہوگا کہ جناب یہ بیٹھ کی تو ہاتھ تو اپنے انہوں نے اس میں تھکا لیے, اب یہ ان کے ایک صفحہ کاغذ کے اوپر لکھنا ان کے لیے دشوار ہو جائے گا. تو یہ ہوتا ہے. اچھا اسی طرح سے علماء ایک چیز اور بیان فرماتے ہیں کہ جو عزم و ارادے کو وہ بےہودہ مناظر اور فحش جو ہے وہ گفتگو عام طور پر جو ہوتی ہے. تو جیسے میں نے بھی کہا کہ یہ جو افراد ہیں جو یہ ٹیکسٹنگ کر رہے ہیں, یا علم والی چیز کے اوپر یہ अब उसके ऊपर उस सख्ती पर अब से कुछ लिखा नहीं जाएगा, जो आम तालिब इल्म जो हर वक्त इसके हाथ में कागज और कलम रहता है वो अपनी उन तमाम तवानाइयों को बचाकर अपनी तवानाई इस जगह के ऊपर लगाता है, इल्म हासिल करने पर लगाएगा, वो फजूल चीजों के अंदर या जरूरत से बहुत जायद उनको इस्तेमाल नहीं करेगा। तो उलमा ये फरमाते हैं कि जो कि फहश और बेहूदा मनाजिर अगर हैं इनसे भी इज्तनाब करना लाजमी हद तक वाजिब हद तक ये मसला पहुंच जाता है कि ये अफराद कभी भी फिर इस्तेकामत किसी चीज में इनकी नहीं रह पाती। इसमें ऐसे तमाम ड्रामे भी आ जाते हैं, अब तो तकरीबन ऐसे इश्तिहारात भी तकरीबन सारे इश्तिहारात ऐसे आने लगे हैं जो बहुत बेहूदा हैं और इस पर्पज को बेहूदी के और फहश चीज के वो फुलफिल करते हैं। यानी आप ये नहीं सोचें कि भाई ये तो एक आम सा एक मोबाइल का एड है, उसके अंदर मुस्तकिल रक्स और डांस और ये हराम चीजें जो है उसके अंदर दिखाई जा रही और वो क्या है, वो फहश और बेहूदा मंजर है जो उसके अंदर दिखाया जा रहा है। ये सब चीजें जो आंखों की निगाहों से गुजर रही हैं अज़्म और इरादे को कमजोर बनाती हैं, ये सब चीजें इस्तेकामत को पैदा ही नहीं होने देती। और इसी तरह से ये हराम निगाहें, यानी इस इनकी जो सबसे पहली नहूसत उलमा ने लिखी वो ये कि इबादत और इताअत इलाही की लज्जत जाती रहती, कभी दिल नहीं लगेगा और दिल नहीं लगेगा इबादत पे तो इस्तेकामत भी नहीं आ पाएगी। तो अब ऐसे ऐसे अशखास जो हैं इनको हलाल लज्जतों में भी लुत्फ नहीं आता है। बल्कि ये क्या है, ये इनको इनकी रग़बत ही सिर्फ हराम की तरफ होने लगती। कितनी औरतें यकीन जानिए कि शिकायत करती हैं कि शौहर मसलन उन पर तवज्जो नहीं देते, पता नहीं किन किन से फोनों पर उन पर बात करते रहते हैं वगैरह, क्या है कि क्योंकि उन चीजों के आदि हो गए, अब जायज और हलाल चीज जो है उसके अंदर उन्हें रग़बत महसूस नहीं होती और हराम चीज की तरफ उनकी निगाहें उठती। तो ये शयातीन इस तरह से, जब भी आपने सुना कि बाकायदा इनके ऊपर शयातीन का नजूल होने लगता है, अब ये उनके हाथों के अंदर खेलती हैं, वो जो दिखाना चाहता है वो देखते हैं, जो सुनाना चाहता है वो सुनते हैं, इबादत और इताअत इलाही की चीजों से उनको वहशत महसूस होती है, जायज और हलाल चीजों में बेरगबत होने लगते हैं, इस्तेकामत नहीं आ पाती। तो हराम निगाह कुछ इस तरह की चीजें लेकर आती। और जो और चीज जो नुकसान पहुंचाती है आपके अज़्म और इरादे को वो है बहाना साजियां। फजर पे मैं यूं नहीं उठ पाया कि रात हम देर से सोए थे, फला मेहमान आ गए रात को देर तक बातें करते रहे तो फिर आंख नहीं खुली, कल बहुत अच्छी कोई मूवी आ गई थी इस वजह से देर से सोए आंख नहीं खुली, मसलन खुमुस देने की बारी आई तो उसमें भी बहाने, भाई पहले तो सेविंग हो जाती थी निकाल दिया करते थे, अब पैसे ही नहीं बचते हैं हमारे पास, कहां से निकालें, अब इतने खर्चे हो गए। किसी से कहा जाए जनाब आप इल्म क्यों नहीं हासिल करते हैं तो कहते हैं कि जनाब वक्त ही नहीं है, नहीं सुबह के निकले हुए रात को घर पहुंच रहे हैं, वक्त ही कहां है हमारे पास। औरतें कहती हैं घरेलू काम इतने हैं, बच्चों की जिम्मेदारियां फलां हैं, हासिल करने के लिए वक्त ही नहीं। यानी जिसे कहा जाता है कि वही बनी इसराइल वाला लोगों का रवैया, यानी उनसे कहा गया था कि गाय को ज़िबा करो तो इतनी टाल मटोल से काम लिए कि इन्नल बकरता तशाबा अलैना, कहने लगे कि गाय हम पर मुश्तबा हो गई, कि इतना वाज़े हुक्म था लेकिन उसके अंदर इतनी बहानेबाजियां की उस गाय को ज़िबा करने में। तो इसके मुकाबले में जबकि हम देखते हैं कि जो इस्तेकामत रखने वाले अफराद उनको ख्वाब में भी एक चीज की तालीम की गई, जैसा हजरत इब्राहिम को, इस्माइल को तुम्हें ज़िबा के लिए तैयार करना है, फलम्मा असलमा वतल्लाहु लिलजबीन, उन्होंने क्या किया कि इस जो सरे तस्लीम खम किया परवरदिगार की तरफ और इस्तकामत दिखाते हुए पेशानी के बल अपने बेटे को लिटा दिया ज़िबा करने के लिए। उनसे गाय ज़िबा नहीं हो रही थी और ये अपने बेटे को इस्तकामत करने वाला बेटे को ज़िबा करने पर तैयार हो गया। तो ये होता है कि टाल मटोल से काम लेना, बनी इसराइल के लोगों का सा रवैया अख्तियार करना, ये हो गया था तो ये हो गया, इस वजह से मैं ये नहीं कर सका, इस वजह से मैं ये नहीं कर सकी, हर वक्त बहानेबाजियां इसी के अंदर जिंदगी तमाम हो जाती है, उनका अज़्म और इरादा कभी मुस्तकिल नहीं हो पाता। तो अभी जैसे आपके बात ये आई कि जैसे ही नेकी का जज्बा दिल के अंदर पैदा हो जाए फौरन समझ जाए टाल मटोल नहीं करना है, शयातीन हाथ से चिमट जाएंगे, सदका नहीं देने देंगे, मुताले का दिल चाहे फौरन शुरू कर दें, इबादत का दिल चाहे फौरन शुरू, नहीं मसलन अभी हज नहीं कर रहा अगले साल हज पे चला जाऊंगा फिर पता नहीं कब हो जाएंगे, अब से नमाज शब नहीं, बस आपको जो रमजान आएगा तब से नमाज शब शुरू कर दूंगा। खवातीन के रोजे कजा हैं, अभी तो गर्मियां चल रही हैं, अभी जब सर्दियां शुरू होंगी तो मैं कजा रख लूंगी। यकीन कीजिए कि फिर वो एक कफारे ताखीर के मसले पूछने आएंगे कि अब मैं कितने दूं, क्योंकि वो अगला रमजान शुरू हो गया। तो हज में उस वक्त बहुत से लोग कहते हैं कि भाई हम उस वक्त करने जाएंगे जब बूढ़े हो जाएंगे, वो हज के बाद तो जाहिर है कोई गुना तो कर नहीं सकते, अभी तो हमसे फिर गुना हो जाएंगे। अच्छे खासे लोगों का कहना ये होता हज को टालते रहे, कुछ पता नहीं कि कितने अफराद ऐसे हैं, ज्यादातर अफराद तो बुढ़ापे की मंजिल तक पहुंचने से पहले ही दुनिया से चले जाते हैं। तो ये सब होता है, अभी मेरी जॉब सेट हो जाए, रूटीन सेट हो जाए, फिर मैं नमाज के लिए उठूंगा, फिर मैं नमाज शब पढ़ूंगा, अभी कुछ सेविंग शुरू हो जाए तो फिर मैं फॉर्म्स देना शुरू करूंगा, वक्त जैसे ही मिलेगा तो मैं इल्म दीन भी हासिल कर लूंगा। इस्तकामत को अगर आपने मौखर किया तो ये कभी हासिल नहीं हो सकेगी, जैसे ही दिल में जज्बा पैदा हो फौरन उस पर काम शुरू कर दीजिए। इसी तरह से आयतुल्ला बेहजत ये बात कहते थे कि तौफीक जब हासिल हो जाए तो फिर तसाहुल से काम मत लें। फरमाते थे तौफीक के जिस वक्त तौफीक आपको मिल गई, आपके दिल में जज्बा पैदा हो गया, उस मौके को हाथ से नहीं जाने देना। ये मौका अगर हाथ से निकल गया तो फिर दोबारा नहीं आएगा। तो तौफीक में मसलन मैं मिसाल दे दूं, आपको तौफीक मिल गई, मदरसे आप माशाल्लाह से आने लगी, तो किसी भी बहुत फजूल किस्म की बातों या टाल मटोल के जरिए मदरसे को ना छोड़िए। क्योंकि मैं हर दफा जो पहली क्लास होती है आप लोगों को, अब तक मैंने नहीं सुनाया था, वरना हर एक से ये कहता था कि हमने बाकायदा ऐसों को देखा है कि जो कि इसके अंदर असल में इल्म दीन की तौहीन और तहकीर होती है, कि जब आप छोड़ के जाती है ना किसी भी फजूल बात की वजह से, दिल नहीं चाह रहा और ये और सब छोड़ दिया बहरहाल आपने, तो इसमें इल्म दीन की तहकीर होती है और उसकी एक खास नहूसत होती है। नहूसत ये होती है कि फिर वो आपने लिहाज से इल्म दीन के लिए ये रवैया अख्तियार किया, बाकी जिंदगी किसी काम के अंदर आपको कामयाबी नहीं मिलेगी। हमने देखा कि बहुत से, मैंने इससे पहले भी कहा था कि जो इस तरह का रवैया अख्तियार करते हैं तो हमने उनको कामयाब होते नहीं देखा। हाँ कोई वैसी वजह हो, आमतौर पर होता है खवातीन शादी होकर दूसरे शहर चली गई लेकिन फिर भी वो वहां से रबते में रहती हैं, दर्स सुनती हैं, नोट बनाती हैं, आगे काम करती हैं, लेकिन ये बिल्कुल छोड़ दिया जैसे फजूल टाइप की चीज थी, आप आए दाखिला लिया और उसके बाद खैराबाद कह दिए, एक तौहीन और तहकीर है। फिर उसका नहुसत यह है कि अब आपको नाकाम जिंदगी गुजारनी, यानी देखा ही गया। अच्छा अब क्योंकि वक्त भी पूरा हो गया, लेकिन मेरे एतबार से अभी वैसे तो ये सिलसिला अभी दो तकरीबन नशिस्तों में और जारी रहेगा अभी, लेकिन ये भी चीजें मुकम्मल नहीं हुई कि जो कि इसको नुकसान पहुंचाने वाली अजमो इरादे को, अभी उसके अंदर पूरी एक लिस्ट आपके सामने आ जाएगी ताकि आप एक चेक लिस्ट की सूरत में अपने पास रखें कि ये आखिर मुल्क में ये चीजें क्यों पैदा नहीं हो रही हैं, मैं अजमो इरादा मेरा क्यों मुस्तबिल नहीं हो रहा है, क्यों मेरे साथ ये प्रॉब्लम हो रही है, मैं किसी अपने टास्क को गोल को क्यों अचीव नहीं कर पा। अच्छा दीन में भी है और दुनिया में भी, आपने देखा कि तकरीबन हर शोबे को अहाता किए हुए, मैंने उसी वजह से मिसाल दी थी कि टोटकों में भी अगर कोई महारत हासिल करना चाहे तो एक नाम बना सकता है, हालांकि जो बाहर कोई सोच भी नहीं सकता था कि इसके अंदर भी, लेकिन नहीं, यानी किसी चीज में भी आप चाहे माहिर होना तो माहिर होके बड़े मुकाम तक बहरहाल पहुंचा जा सकता है। ये तो छोटी सी एक बात थी, लेकिन इल्म दीन के अंदर तकवे में, परहेजगारी में और दीगर जो फजाइल हैं उसके अंदर भी कमाल की हद तक जाया जा सकता है, लेकिन उसी वक्त मुमकिन है जब इस्तेकामत आपके पास आए, और ये उसी वक्त मुमकिन है जब अजम और इरादा आपका कवी और मजबूत, उसको टूटने वाली तमाम नुकसान पहुंचाने वाली चीजों से अपने आप को बचाना पड़ेगा, जो भी तस्करा हो रही है और आइंदा भी गुफ्तगू में आएंगी। उसके बाद तकरीबन हम 25-26 के करीब ऐसी चीजों का जिक्र करेंगे जिन पर अमल करने से बराह रास्त इरादा और अजम कवी होता है और इस्तेकामत आती है। इंशाल्लाह अगली हमारी नशिस्तों का कौन बनेगा, सल्लल्लाहु अलैहि
रहमतिक या अरहमर राहिमीन वसल्लल्लाहु अला मुहम्मद वा